धन्यवाद तपाईलाई भाई नेबिल, परमप्रभुको घरमा फर्केर आउन पाउनु कति असल कुरा हो। म जहाँ कहीँ गए तापनि मण्डलीमा फर्केर आउन पाउँदा आनन्द मनाउँछु। त्यहाँ त्यो सानो पुरानो स्थलमा केही छ जहाँ मलाई फर्केर आउन मनपर्छ। यो मात्र यो नै मेरो पहिलो र मात्र एउटा मण्डली हो जहाँ मैले पास्टरको काम गरेको छु र फेरि यहाँ फर्केर आउन पाएको देख्दा खुसी लागेको छ। र म विश्वास गर्छु कि त्यस महान बिहानीमा जब सूर्यले आफ्नो किरण दिन इन्कार गर्छ र ताराहरूले आफ्नो चमक दिन छोड्छ, म विश्वास गर्छु कि त्यहाँ त्यस दिनमा यस मण्डलीका केही व्यक्तिहरू उपस्थित हुनेछ जो थुमाको रगतले धोइएका छन्। म त्यो समयलाई हेर्दैछु। जसै म कोठाबाट भएर भर्खर आए, मैले बहिनी अर्गन ब्राइटलाई त्यहाँ भेटे र उहाँले मलाई भन्दै हुनुहुन्थ्यो कि यहाँ केही मानिसहरू हुनुहुन्छ जो किङ्स्टोनको सभामा हुनुहुन्थ्यो जो त्यो समयमा भेट्न आउनुभएको थियो र उहाँहरूलाई यहाँ एउटा गवाहीको रूपमा पाउँदा म अत्यन्त खुसी छु। जहाँ कहीँ तिनीहरू हुनुहुन्छ, यदि तिनीहरूले आफ्नो हात माथि उठाइदिनु भए हुन्थ्यो, जो जमाइकाको किङ्स्टोनको सभामा हुनुहुन्थ्यो। मात्र पछाडि ठिक छ, त्यो ठिकै छ। मैले ओरलको पोस्ट कार्ड हेरे, मलाई लाग्छ तपाईँले उहाँको सभाहरूको घोषणा गरिसक्नु भएको छ। मलाई यो तबसम्म थाहा थिएन, हिजोको मितिसम्ममा थाहा थिएन। मलाई लाग्छ यो 6 तारिकमा सुरु हुन्छ, होइन र 15 छैटौंमा लुइसविलमा भाइ रोबर्ट्स। अब गएर उहाँलाई सुन्नुहोस्। भाइ रोबर्ट्स मेरो विश्वासिलो मित्र हुनुहुन्छ र ख्रिस्टको एउटा वास्तविक दास हुनुहुन्छ र म निश्चित छु कि रातपछि रातमा तपाईँले उहाँको सन्देशमा आनन्द लिनुहुन्छ र जसै उहाँले बिरामीहरूको निम्ति प्रार्थना गर्नुहुन्छ, म पक्का छु कि तपाईँले परमेश्वरको गतिविधि देख्नुहुनेछ किनभने उहाँ विश्वासको महान योद्धा हुनुहुन्छ। भाइ रोबर्ट्स त्यो व्यक्ति हुनुहुन्छ जसलाई परमेश्वरले शक्तिशाली रूपमा प्रयोग गर्दै हुनुहुन्छ र उहाँको सेवकाई माथि चढेको छ। मलाई याद छ जब मैले पहिलो पटक भाइ रोबर्ट्सलाई भेटेको थिएँ, उहाँ त्यो एउटा सानो पुरानो पालमा हुनुहुन्थ्यो, त्यो सेन्ट लुइस मिसौरीमा र म होइन कन्सास सहर मिसौरीमा थियो र म चाहिँ कन्सास सहर कन्सासको सभागृहमा थिए। उहाँ अगाडिको कुर्सीमा बस्नुभयो। सेवा सकिसकेपछि हामी पछाडितिर चारैतिर गयौं र कुराकानी गर्दै थियौं। तिनीहरूले मलाई उहाँसँग परिचय गराए। उहाँ म भन्दा जवान हुनुहुन्छ, ओरल उहाँको 40 आरम्भमा हुनुहुन्छ र त्यसैले उहाँले भन्नुभयो तपाईँलाई लाग्छ बिरामीको निम्ति परमेश्वरले मेरो प्रार्थना सुन्नुहुन्छ। मैले भने भाइ उहाँले हर कोहीको प्रार्थना सुन्नुहुन्छ जसले प्रार्थना गर्छन् र उहाँले सुरु गर्नुभयो र उहाँले भन्नुभयो यहाँ म प्रार्थना गर्न जाँदैछु र उहाँ एउटा अति विद्वान व्यक्ति हुनुहुन्छ र उच्च शिक्षा लिनुभएको छ, 4 मनोचिकित्सा र निश्चय छु कि उहाँ एउटा उत्कृष्ट व्यक्ति हुनुहुन्छ र उहाँ अहिले यस्तो एउटा ठाउँमा हुनुहुन्छ जहाँ उहाँसँग एउटा सल्लाहकार कर्मचारी आसपास छन् र अरू कुराहरू तबसम्म जब उहाँले बोल्नुहुन्छ उहाँले सोच्नुहुन्छ र म पक्का छु तपाईँले वास्तवमै उहाँको आनन्द लिनुहुन्छ र त्यसैले अब जमाइका र पुएर्टो रिको हाम्रो सानो विनम्र सभामा परमप्रभुले के गर्नुभयो त्यसको म एउटा सानो प्रतिवेदन दिन चाहन्छु। म त्यो एउटा अनौठो कुराबाट भएर गए किनभने धेरै कलहरू आयो, जस्तो यहाँ लियोलाई थाहा छ कि फोन र त्यो एउटा हप्ताभरि त्यहाँ साँच्चै नै सयौं स्थानको सभाहरूको निम्ति कलहरू आयो। तरै पनि म जहाँ गए पनि त्यसको लागि अगुवाई भएको म चाहन्छु। यदि म त्यहाँ आए किनभने मलाई मानिसले आउनको निम्ति पठायो त्यो हो भने म त्यो मण्डली अथवा संस्थाको नाउँमा आएको हुँ। यदि म गए किनभने भाइ नेबिलले म जानुपर्छ भनी भन्नुभयो, म भाइ नेबिलको नाउँमा भएर जानुपर्छ। तर मलाई तब जानु मन लाग्छ जब येशूले पठाउनुहुन्छ ताकि तपाईँ परमप्रभुको येशूको नाउँमा मानिसहरूलाई भेट्न जान सकोस्। र म पलङमा पल्टिरहेको थिएँ र म थोरै थकित भएको थिएँ। यो उपत्यका चाँडो या ढिलो मैले यो उपत्यका छोड्नु नै पर्नेछ किनकि यसले मात्र मेरो गला बिगारिरहेको छ, जुन ठाउँमा मात्र म उभिन सक्दिन। म टाढा गएर फर्केर आउन सक्छु। हामी केही अगाडिको दिनमा आएका थियौं, लियो र म 40 भित्र फ्लोरिडाको दशानमा आएपछि र मेरो घाँटी सबै खुलियो र लुइसविलको 40 मिल भित्र त्यो फेरि बन्द भयो। भाइ ब्याङ्क्स वुड यस बिहानी यहाँ कहीँ हुनुपर्ने हो र केही दिन अघि किङस्टोन र पुएर्टो रिकोबाट आउँदै गर्दा जहाँ मेरो गला एकदम ठिक अवस्थामा थियो र म हवाई जहाजबाट उत्रिए अझै पनि ठिकै थियो र हामी जेफरसन भिलमा पुग्नुभन्दा अगाडि यो फेरि बन्द भयो। बुझ्नुभयो, यो यहाँ उपत्यकाको कारण हो, यो हावाको कीटाणु हो, या हुन सक्छ परमेश्वर स्वयंले मलाई यहाँबाट टाढा लानु खोज्नु भएको होला। त्यसैले मैले त्यो बुझिन, मैले प्रार्थना गरेको थिएँ र धेरै पटक मागेको छु, तर यद्यपि म भर्खरै उठेको छु, त्यो लगभग बिहानको 3 बजे थियो र मेरी श्रीमती र सानो केटा निन्द्रामा थिए र म पलङको अर्को तर्फ उठे र मैले धेरै संख्यामा मानिसहरू एउटा ठूलो ठाउँमा भेला भएको देखे र मैले बिल्ली पललाई भने, तिमी त्यहाँ जाऊ र ती मानिसहरूलाई प्रार्थनाको कार्ड देऊ। उसले भन्यो, हुन्छ बाबा। केही मिनट पछि ऊ फर्केर आयो र भन्यो, तपाईँले ती मानिसहरूलाई प्रार्थनाको कार्ड दिन सक्नुहुन्न। उसले भन्यो, तपाईँले देख्नुभयो यो मान्छे यहाँ उभिरहेको? मैले भने, अदेखे। उसले भन्यो, उनी यहाँनिर थियो र मैले भने, सबैले प्रार्थनाको कार्ड चाहेका छन्। आफ्नो हात पक्रियो र भन्यो, म उसलाई प्रार्थनाको कार्ड दिनलाई त्यहाँ गए, ऊ चाहिँ अन्तै कुनै ठाउँमा गयो र त्यसपछि म त्यहाँनिर गए र ऊ चाहिँ अर्को कुनै ठाउँमा थियो र अब ऊ चाहिँ यहाँनिर छ। भन्यो, मैले एउटा पनि प्रार्थनाको कार्ड दिन सकिन। मैले भने, ठिक छ बिल्ली, तिमीले त्यो प्रार्थनाको कार्ड दिन पर्दैन, किनभने त्यहाँ यति ठूलो जग्गा छ, यहाँसम्म कि सबैजनाले प्रार्थनाको कार्ड भनेको दंगा मचाउनु हो, तिमीले बुझौ, र तिनीहरूलाई क्रममा राख्नु हो। मैले भने, ओ, मैले सबैजनालाई त्यहाँ लान सक्छु, मलाई जति जग्गा मिलेको छ त्यो भन्दा धेरै होइन। र उसले भन्यो, सबै ठिक छ, र ऊ दायाँतर्फ फर्कियो र मबाट टाढा गयो र जसै ऊ अर्कोतर्फ गयो र म यो तर्फ वरपर फर्किए मात्र उसलाई हेर्दै थिए र मैले एउटा आवाज स्वर्गबाट आइरहेको सुने र भन्यो, तर यो समयमा म महिमा शुरू गर्नेछु। र मैले हेरे र मैले कहिल्यै त्यति ठूलो मानिसहरूको भीड़ देखेको थिएन, तिनीहरू सबै ठाउँबाटको भीड़ थियो र भाइ रोबर्ट्सको नाम बोलाइयो। भन्यो, अब भाइ ओरल रोबर्ट्स तपाईँलाई हेर्नको निम्ति आउँदै हुनुहुन्छ। र मैले भने, मैले भाइ रोबर्ट्सलाई कसरी अभिवादन गरूं? भन्यो, ठिक त्यसरी जसरी उसले तिमीलाई गर्छ। ठिक छ, मैले भाइ रोबर्ट्सलाई कालो सुटमा आइरहेको देखे र सानो टोपी जसरी बिङ क्रोस भाइले लगाउँथे ती थोरै माथि फर्किएको र तल तानिएको थियो एउटा सानो कालो टोपी र एक प्रकारले माथि उभिरहेको थिए र उहाँले माथि हेर्नुभयो र भन्नुभयो, हेलो भाइ ब्रनाम। र मैले भने, हेलो भाइ रोबर्ट्स। उहाँसँग हात मिलाए, भन्नुभयो, तपाईँले राम्रो भीड पाउनु भएको छ। मैले भने, केही भीडहरू छन् भाइ रोबर्ट्स। र उहाँ फर्कनुभयो र आफ्नो बाटोतिर हिँड्नुभयो जसरी बिल्लीले गरेका थिए, दायाँतर्फ गए। र मैले सोचे, मैले कहाँबाट तिनीहरूसँग बोल्न जाँदैछु? र मैले सबै ठाउँमा बोल्नको लागि एउटा स्थान खोज्ने प्रयास गरे। म यस्तो परिस्थितिमा थिए, केही तल्लो कुरामा कि मैले केही देख्न सकिन कहाँबाट तिनीहरूसँग बोल्ने भनेर। र कसैले भन्यो, ठिक छ यहाँनिर आउनुहोस्। मैले भने, ठिक छ, तिमीले त्यहाँबाट राम्ररी देख्न सक्दैनौ। र मैले ठाउँको वरपर सुरु गरे र मैले याद गरेको छु कि मैले भने, मुख्य कुरा मैले गर्नुपर्ने यो छ कि परमेश्वर र उहाँको छोरा छोरीको अगाडि आफैलाई हृदयमा सधैँ नम्र राख्ने। र त्यसपछि म दर्शनबाट बाहिर आए र मैले सोचे, त्यसको अर्थ के हो? हुन सक्छ यसको अर्थ हामीले केही पाउन वा उनी कहाँ हुनेछ। तपाईँले बुझ्नुभयो, कहिले काहीँ दर्शनहरूमा उहाँले तपाईँलाई भन्नुहुँदैन मात्र कहाँ, उहाँले मात्रै बोल्नुहुन्छ र तपाईँ मात्र यो दृष्टान्तको रूपमा हुन्छ। र म निश्चय छु कि तपाईँहरू जसले बाइबल पढ्नुहुन्छ तपाईँले त्यो बुझ्नुहुन्छ। र त्यसपछि म अगाडिको कोठामा गए र केही बेरको लागि त्यहाँ बसे र त्यो लगभग 3:30 वा 4 बजे बिहान थियो। मलाई वास्तवमै निन्द्रा लाग्यो। म फेरि फर्केर गए र ढल्किए र मैले सपना देखे र त्यो सबैभन्दा अनौठो सपना थियो। र तपाईँहरूलाई धेरैलाई थाहा छ कि प्रबन्धकहरू मध्ये एक ज्याक मुर, भाइ ज्याक मुर, मैले उहाँलाई वर्षौंदेखि चिनेको छु। मलाई लाग्छ म उहाँको छोरीसँग बाहिर घुम्न गएको थिए, एउटा केटी जो 17 वर्षकी थिए र उहाँको हात समातेर हिँडेको थिए, उनलाई माथि डाँडामा डोर्याउँदै थिए सानी ज्याकीलाई। ठिक छ, मैले उनलाई सानैदेखि चिनेको छु, जब उनी सानी दुधे बालिका थिइन्। र मैले उनलाई माथि डाँडामा डोर्याउँदै थिए र यो केटीलाई डोर्याउँदै म 3 वटा शहर टाढाको डाँडामा पुगे। र हामी एउटा ठूलो रूखको मुनि आइपुग्यौं र उनी तल बसिन् र जसरी धेरै जसो किशोरीहरूले आज स्कर्ट लाउने गर्छन् तपाईलाई थाहा छ एक प्रकारको बाहिर फुत्लिएको र उनीसँग त्यस तरिकाको स्कर्टहरू मध्ये एउटा थियो र उनले त्यो सानो स्कर्ट लिइन् र एक प्रकारले फैलाइन् र तल बसिन् र सामान्य रूपमा जसरी जवान जवानीले एकअर्कालाई हेर्छन् उनले आफ्नो हात यसरी बाँधिन् र माथि आकाशतिर हेर्न शुरू गरिन्। ज्याकी एउटा एकदम राम्री केटी हुन् र उनको अति ठूलो मुख थियो र अति ठूलो आँखा थियो र एक प्रकारको बलौटे कपाल थियो। त्यति आकर्षित थिएन तर साँचो सानी केटी थिइन् र मैले उनको ठूलो आँखा देख्न सक्थे जसै उनले माथि आकाशतिर हेरिन् र कसरी उनको आँखाहरूमा आकाशको प्रतिबिम्ब थियो। ठिक छ, म उनी भन्दा 5 फिट माथि गए र एक किसिमले यसरी अर्कोतर्फ ढल्के र एउटा पिउने नाली पाए र मुखमा हाले र यो पिउने नालीलाई चपाउन शुरू गरे। मैले यो सोच्न शुरू गरे म यहाँ माथि के गर्दैछु, किन म एउटा बुढो मान्छे र यो जवान केटीसँग छु, किन मैले भने म विवाहित हुँ र बाल बच्चाहरू छन् मेरो, यो जवान केटीसँग मेरो कुनै काम छैन मेरो। र म माथि उठ्न सुरु गरे र जब म उठे एउटा आवाज माथि रुखबाट आयो र भन्यो यो एउटा चिन्ह र एउटा कारणको लागि हो। र म उठे र म झण्डै डरलाग्दो सपनाको जसरी चिच्याए। मैले सोचे ओ मलाई लाग्छ यदि यसको अर्थ मेरो विश्वास कमजोर हुन लागेको हो या मलाई केही भएको छ। ठिक छ, मैले सोचे यदि मैले मेरो आफ्नै दिमाग प्रयोग गर्ने कोसिस गरे भने म झन गोलमालमा हुन्छु, त्यसैले म केवल परमेश्वरमा प्रतीक्षा गर्छु। र मैले प्रार्थना गर्न सुरु गरे, मैले भने प्रभु के त्यो सपना त्यस गए भागको रातको दर्शनसित सम्बन्धित छ वा त्यसको अर्थ के हो। केही बेरको पर्खाएपछि हुन सक्छ लगभग 1 घण्टाको पर्खाएपछि मेरी श्रीमती पहिले नै माथि गइसकेकी थिइन् र बिहानीको खाजा तयार पारिसकेकी थिइन्। तब आवाज फेरि आयो र भन्यो किङ्स्टोनमा जाऊ र तिमीलाई त्यहाँ भनिनेछ के गर्ने भनेर। त्यसैले तुरुन्तै म किङ्स्टोनमा गए र तिनीहरूले बिहिबारको दिउँसोमा नै थाहा पाएका थिए कि म त्यहाँ शुक्रबार हुनेछु भने त्यही नै सबै विज्ञापन थियो हामीसँग। बनाउनमा म एकदमै राम्रो त छुइनँ या भिडको अनुमान गर्न सक्दिन किनभने मैले सामान्यत यसमा बढी भनेको हुन्छु, तर पहिलो रातमा म भन्छु कि हामीसँग लगभग बाह्र हजार मानिसहरू, अब किनभने यो केवल एक दिन थाहा गरिएको थियो र दोस्रो दिन तिनीहरूले 4 मिल जति धावक दौड़न थाले। रिले दौड़मा माथि डाँडासम्म एउटा धावक 4 घण्टासम्म दौड़न्छ र त्यसपछि अरू नै धावकहरूलाई डाँडासम्म जान दिन्छ र दोस्रो रातमा त्यहाँ लगभग 5,000 जनासम्म थिए र तेस्रो रातमा यो अनुमान गरिएको थियो कि त्यहाँ लगभग 15,000 थिए, हुनसक्छ 20 थियो र हजारौं पटक हजारौं मानिसहरू परमप्रभुमा आएका थिए र दर्शन चाहिँ सानो मण्डली एउटा केटी कन्या थिइन् मात्र सानी बालिका र त्यसको अर्थ मण्डलीको कुमारित्व हो र 3 वटा शहरले पहाड़लाई छेकेको भनेको 3 दिनसम्म मैले सेवकाई गर्नेछु र मेरो सेवकाईबाट सानो एउटा कुमारी केटी लिएको जुन ठाउँमा तिनी थिए त्यसबाट परमेश्वरको कुराहरूमा यतिसम्म उच्च लगेको कि जबसम्म त्यो पूरा टापु हल्लियो र ओहो सेवकहरू र मानिसहरू चारैतिर रुदै र बिन्ती गर्दै र सम्झाउँदै थिए केवल अझै एउटा रात वा दुईटा ती सरका अधिकारीहरू। हामी त्यहाँबाट भएर पुएर्तो रिकोमा गयौं, त्यहाँ हामीले महान उच्च विजय भेट्यौं र हजारौं पटक हजारौं मानिसहरू बाटोमा जम्मा भए, यहाँसम्म कि त्यहाँ लगभग 40,000 अमूल्य प्राणहरू प्रभु येशूमा आएको अनुमान गरिएको थियो र जाने बेलामा म आशा गर्छु कि म यो कुरा आफ्नै मण्डलीलाई भन्नेछु तर मैले यो सार्वजनिक रूपमा गर्न सक्दिन जहाँ घरका मित्रहरू छैनन्, किनभने यो गलत तरिकामा पनि हेरिन सक्छ। तर मसँग यहाँ कागजको टुक्रामा न्यायाधीशको नाउँ छ, जो हामीले छोडेर जानेवालामा कुरा गर्दै हुनुहुन्थ्यो, ठिक यहाँ उहाँ र उहाँको कर्मचारी। र उहाँले भन्नुभयो हामीलाई विभिन्न सेवकहरू हुनुमा टापुमा सम्मानित गरियो। उहाँले भन्नुभयो जब बिल्ली ग्राहम ज्यूले हालसालै टापु छोड्नु भएको छ र भन्नुभयो हाम्रो महिमामय सभा भयो, उहाँले भन्नुभयो तर बिल्ली ग्राहमले मात्र उही सुसमाचार ल्याउनुभयो जुन हामीले पहिले नै सधैँ सुनिसकेका थियौं। उहाँले भन्नुभयो त्यसपछि हामी श्री रोबर्ट्स ज्यूलाई टापुमा पाउँदा सम्मानित भयौं। उहाँले भन्नुभयो र श्री रोबर्ट्स ज्यूले हामीलाई महान तीन दिनको सभा दिनुभयो। तर भन्नुभयो तर होटेलमा खर्च अत्यन्त धेरै थियो, भन्नुभयो तीन रातको निम्ति $35,000 होटेलको निम्ति खर्च छोडेर जानुभयो। उहाँले भन्नुभयो त्यसपछि श्री ओसबोर्न ज्यू यहाँ हुनुहुन्थ्यो जो ख्रिस्टको एउटा महान दास हुनुहुन्छ, तर भन्नुभयो जब श्री ओसबोर्न ज्यूले छोडेर जानुभयो त्यहाँ तल गिर्न थाल्यो, यस्तो देखिन थाल्यो कि सबै कुरा गयो। तर भन्नुभयो हामीले यस सभामा यो ध्यान गर्यौं कि भाइ ब्रनामको निम्ति प्रार्थना गर्नको लागि त्यहाँ मञ्चमा वास्तवमा कोही पनि थिएन। तर भन्नुभयो तर सेवा समाप्त भइसकेपछि हामी ट्रक भरेको पुरानो कुर्सीहरू र क्लबहरू र सबै कुराहरू दर्शकहरूको बाहिरबाट टिपेर ल्याउनेछौ। उहाँले भन्नुभयो यो पालि कुनै मानिस आएको थिएन तर हामीमा परमेश्वर आउनुभएको थियो। मैले भने मेरो प्रार्थनाहरू अपेक्षा नगर्नुहोस् तर त्यहाँ तपाईँहरूको प्रार्थना राख्नुहोस्, तपाईँको हात एकअर्कामा राख्नुहोस्। र तिनीहरूले एक वा दुई दर्जनलाई मञ्चमा ल्याए र जब अन्तर्दृष्टि तल आउँदथ्यो मानिसहरू केवल कराउन थाल्थ्यो। हामी चौथो स्तरको होटेलमा बस्यौं र सबै हाम्रा खर्चहरू हामी आफैले आफ्नै तरिकामा तिर्यौं। त्यसो गर्न तपाईँ स्वयंले सहयोग गर्नुभयो, तपाईँको दशमसाद्वारा जुन तपाईँले मलाई पठाउनुहुन्छ त्यही कुराले नै यो हुन सक्यो। र तपाईँले यो जानेको म चाहन्छु, ती सबै कुराहरू बाहिर तपाईँको हिस्सा त्यहाँ छ र आउन लागेको त्यो महिमामय दिनमा परमेश्वरले तपाईँलाई इनाम दिनुहुनेछ। बुझ्नुभयो, तपाईसँग थिएन। यदि कुनै व्यक्ति आफै जान्छ र केही गर्छ तब तपाईँ देख्नुहुन्छ जब त्यो व्यक्तिले छोडेर जान्छ, तिनीहरूले सोच्छन् एउटा ठूलो बिछोड, परमेश्वरले हामीलाई छोडेर जानुभयो, परमेश्वरले तपाईँलाई छोड्नुहुन्न, उहाँ सधैँ तपाईँसँगै हुनुहुन्छ। बुझ्नुभयो, यो तपाईँ हुनुहुन्छ जतिसम्म त्यसमा हुन सक्नुहुन्छ, जस्तो अरू हुन सक्छ, जति अरू हुन सक्छ। परमेश्वरले कुनै एउटा निश्चित सेवकाईको लागि एउटा व्यक्ति प्रयोग गर्न सक्नुहुन्छ, तर यसको अर्थ यो होइन कि त्यो व्यक्तिको लागि परमेश्वरमा अरू कुनै विकल्प छ। यो त परमेश्वरप्रति तपाईँ स्वयंको विश्वास हो। र तिनीहरू त्यो पुरानो सानो बेलगाडा बाहिर जान्थे ताकि तिनीहरूले त्यो सानो बच्चावाला बेलगाडा जस्तो लिन सकोस् र एउटा पार्टी बनाउँछन् र मानिसहरूलाई त्यहाँ लेटाउँछन् र गाडामा लान्छन् र सेवा सकिसकेपछि ती सबै कुद्ने बाटो खोलिदिन्थे। तिनीहरू केवल गाडीमा जान्थे र सानो ठेला गाडा र सानो पुराना कुर्सीमा र क्लब र खटिया र पलङमा निक्लन्थे र केवल तिनीहरू मात्र कहाँ हिँडेर गएका थिए र तिनीहरूलाई छोडिदिन्थे किनभने त्यहाँ परमप्रभुको उपस्थिति त्यहाँ थियो। त्यही नै हो जो हामी देख्न चाहन्छौँ। मानिस जब तस्विरबाट बाहिर हुन्छ परमेश्वर अघि बढिरहनु भयो। फर्केर आउँदा केवल यस बिहानीमा सहायता गर्नुको निम्ति म केही मिनटमा बोल्न जाँदैछु र मैले केटाहरूलाई भनेको छु कि टेप नछोड्नको निम्ति तीन दिनसम्म मैले मेहनतले सोच्नलाई कोसिस गरेको छु म के कुरामा बोल्नेछु होला। र यस बिहानीमा म निस्केर आउनुभन्दा पहिले मैले वास्तवमै मण्डलीको निम्ति एउटा कठोर चेतावनी मेरो हृदयमा महसुस गरे र मैले तिनीहरूलाई भने टेप त लिनुहोस् तर त्यो बेच्नको लागि प्रकाशन नगर्नुहोस्। तर हामीले यो गर्नुभन्दा पहिला म तपाईँलाई मात्र सानो एउटा गवाई दिन चाहन्छु ताकि त्यसले तपाईँको भलो गर्नेछ, यसले मेरो भलो नै गरेको छ। हामी तीन दिने माछा मार्नलाई गएका थियौं, लियो र जिन र म आफै थिए र मेरो छोरा बिली पल र उसको श्रीमती तल त्यो मित्र कहाँ गएका थियौं जो यस मण्डलीमा आउनुहुन्छ त्यो तल जोर्जियाबाट, र तिनीहरूले हामीलाई पछाडि कुनै धसानमा लगे। अहिले मलाई थाहा छैन ठिक कहाँ थियो त्यो भनेर, ओकिचोबीको नजिक कुनै त्यस्तै ठाउँमा मलाई नाउँ थाहा छैन ती सेमिनोल इण्डियनहरूले यो दियो तर यद्यपि हामी धेरै मिल पछाडि थियौं र यो भाइ इभान्स उहाँको भाइ एउटा पापी हो र उहाँ एउटा महान मछुवारा हुनुहुन्छ र उहाँ पछाडि एउटा धसानमा केही महिना पहिले जानुभयो र तिनीहरूकोमा त्यहाँ ग्राउन्ड ऱ्याटल भनिने सर्प थियो र त्यो ग्राउन्ड ऱ्याटलरले उनलाई टोक्यो र ऊ कठिनले जीवित थियो उसको अङ्ग सुन्निएको थियो र तिनीहरूले उसलाई चिकित्सकमा लगे र तिनीहरूले उनलाई गोली दियो ती कुराहरू घातक हुन्छ र तिनीहरूसँग त्यहाँ पछाडि धेरै कटन माउथ सर्पहरू छन् र कटन माउथ मोकासिन सर्प एलिगेटर्स गुही जुन 20 फिट लामोसम्म हुन्छ र हामीले त्यहाँ पछाडि माछा मार्दै गर्दा मैले एउटा ठूलो बास माछा पक्रिए ओ त्यो पहिले नै विश्रान्तिमा बसेको थियो र त्यो यति ठूलो थियो कि मैले त्यसलाई पानीबाट बाहिर निकाल्नै सकिनँ र त्यसले अङ्कुशीलाई तन्काउँदै लग्यो वा आफैलाई छुटाउनलाई तान्यो र हामीसँग धेरै बास माछा थियो लगभग 150 पाउन्डको ठूलो बास थियो र तिनीहरूले कुनै कुनै अरू पाउन्डका थिए र 4 देखि 7-8 सम्मको थियो र मैले यो एउटा ठूलो वालालाई पक्रे र त्यो फुत्कियो र मैले फेरि अर्को फाले र मैले अर्कोलाई पक्रे लगभग 6-7 पाउन्ड थियो र मेरोमा एउटा लामो खम्बा थियो जुनमा मैले समातेर बस्नु पर्थ्यो त्यो लिली प्याड्स माथि थियो र भाइ इभानसँग हामी सबैजना पानीको कारणले रुजेका थियौं किनकि त्यो मात्र धसान थियो र उसले आफ्नो जुत्ता माथि तान्यो र उसको खुट्टाको पतलुङ दोबार्यो र एउटा सानो सुक्खा स्थानमा बसिरहेको थियो एक प्रकारले उसको कपडा सुकाउँदै थियो र उसले यो ठूलो माछा झाडीको वरपर लटपटिरहेको देख्यो र म ऊतर्फ पानीले सफा गर्दै थिए उसले भन्यो मात्र एक मिनट भाइ प्रणाम म तपाईँको लागि ल्याउँछु र ऊ त्यतातिर दौड्यो र मैले त्यसलाई माथि तानेको थिएँ अनुमान गर्दा माछा मरेको थियो बाटोमा लेटिरहेको थियो र उनी त्यसलाई टिप्नलाई दौडेर गयो र जब ऊ गयो ऊ चिच्यायो र यहाँ ऊ फर्केर आयो एउटा सर्पले उसलाई टोक्यो र हामीले त्यसमा हेर्यो र त्यहाँ दाँतको दुलो थियो उसको पाउमा जहाँ ऱ्याटलरले टोकेको थियो र त्यसले उसलाई यतिसम्म दुखाएको थियो कि उसको आँखामा आँसु समा आयो भन्यो यस्तो महसुस भएको थियो कि उसको हड्डी हड्डी पक्षघात बनाउँदै थियो र हामी त्यहाँ थियौं धेरै मिल पछाडि त्यो धसानमा उसलाई पोको पार्नको लागि उनी ठूलो मान्छे थियो र जब तपाईँलाई एउटा सर्पले टोक्छ तपाईँ केही मिनटमै यतिसम्म बिमार हुनुहुन्छ कि तपाईँ लगभग मर्ने अवस्थामा पुग्छ र लियो त्यही उपस्थित उभेर बसेको थियो र मेरो मनमा केही सोच आयो तपाईँ अझै परमेश्वर हुनुहुन्छ र उसले आफ्नो खुट्टा समातेर बसिराख्दा र मुसार्दै गर्दा र ती दुईटा ठूलो दाँतको दुलो त्यहाँ जहाँ उसलाई सर्पले टोकेको थियो मैले आफ्नो हात त्यो ठाउँमा राखे र भने प्रभु यो तपाईँको वचनमा लेखेको छ तिनीहरूले सर्पहरू र बिच्छीहरू कुल्चने छन् र कुनै कुराले तिनीहरूलाई हानि गर्ने छैन र ठिक त्यही नै छेड प्रत्येक दुखाइले उसको खुट्टालाई छोड्यो आफ्नो जुत्ता लगाए र दिनभर माछा मारे उसले त्यस रात गयौं र तिनीहरूलाई यसबारेमा बतायौं तिनीहरूले भने तिमी एउटा चिकित्सकमा ज्यादा राम्रो हुन्छ उसले भन्यो यदि परमेश्वरले मलाई यति टाढासम्म रक्षा गर्नुभएको छ भने बाँकी रहेको मार्गमा पनि उहाँले मेरो ख्याल राख्नुहुनेछ हामीले 3 दिनसम्म माछा मारेर बस्यौं कति पनि कुनै पनि बिमारको असर थिएन परमेश्वर अझै पनि परमेश्वर नै हुनुहुन्छ उहाँले आफ्नो प्रत्येक प्रतिज्ञा राख्नुहुन्छ र मेरो सबै सेवकाईभरिमा त्यो नै मेरो जीवनभरमा देखेको पहिलो पटक थियो कि एउटा सर्पको टोकाइमा परमेश्वर आउनुभएको किनभने त्यो नै पहिलो पटक थियो जहाँ मैले सर्पको टोकाइमा प्रार्थना गर्ने अवसर पाएको थिएँ मात्र तपाईँलाई थाहा दिएको कि उहाँले आफ्ना सबै प्रतिज्ञाहरू राख्नुहुन्छ र उहाँको वचनहरू असल र सत्य छ आमेन आजको र आउँदो बुधबारको सेवालाई याद गर्नुहोस् र कसैको निम्ति प्रार्थना गरिदिनुहोस् जसलाई वास्तवमै प्रार्थनाको खाँचो छ कि त्यो म हुँ र याद गर्नुहोस् भाइ रोबर्ट्सको सभामा पनि उपस्थित हुनुहोला जब उहाँ शहरमा आउँछ र उहाँलाई मण्डलीबाट अभिवादन दिनुहोला हामीले धर्मशास्त्रबाट पढ्नुभन्दा अगाडि म मात्र केही मिनटको लागि हामी सबै आफ्नो खुट्टामा उभिएको चाहन्छु And without the music, र संगीत बिना आउनुहोस् केवल एउटा अन्तरा वा दुईटा महिमामय पुरानो मण्डलीको भजन गाउँ मेरो विश्वासले तपाईँलाई हेर्दछ. ठिक छ, सबैजना मसँगै ठिक अहिले जोडिनुहोला र हामी यसलाई गाउँ र तपाईँ कसरी गाउँदै हुनुहुन्छ त्यसलाई नसोच्नुहोस्, केवल परमेश्वरको महिमाको लागि गाउनुहोस्. के तपाईँले हामीलाई यसमा अगुवाई दिनुहुन्छ भाई नेबिल? मेरो विश्वासले तपाईँलाई हेर्दछ, तपाईँ कलबरीको थुमा दिव्य मुक्तिदाता अब सुन्नुहोस् प्रार्थना गर्दै गर्दा. मेरा सबै दोषहरू लिनुहोस्, ओ मलाई आजको दिनदेखि पुरा तपाईँको हुन दिनुहोस्. जब जीवनको अन्धकारको भुमरीमा म चल्दै थिएँ र मेरो चारैतिर दुःख फैलियो, तपाईँ मेरो मार्गदर्शक बन्नुहोस्. भोलि अन्धकार आज बदल्नुहोस्, दुःख मेटाउनुहोस्, डर हटाउनुहोस्, न त कहिल्यै मलाई तपाईँबाट भड्केर टाढा जान दिनुहोस्. हाम्रो शिर झुकाएसँगै म बाइबलको पवित्र लेखबाट पढ्न चाहन्छु. सन्त मत्ती 7:13-14 पदहरू, र जसै हामी यो पढ्छौ परमप्रभुले उहाँको समृद्ध आशिष दिनुभएको होस्.
Enter ye in at the straight gate, for wide
सागुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्. किनभने जीवनमा पुर्याउने ढोका सागुरो हुन्छ र ढोका कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन्. आउनुहोस् हामी प्रार्थना गरौं.
God who brought again the Lord
Jesus from the death, जसले फेरि पनि प्रभु येशूलाई मृत्यु र चिहानबाट ल्याउनु भयो र उहाँलाई आज बिहानीमा एउटा जीवित बलिको रूपमा हामीमा प्रस्तुत गर्नुभएको छ. हामी विनम्रता साथ हाम्रो जीवन पुनः तपाईँमा समर्पण गर्दछौ, यो सोचेर कि तपाईँ हामीलाई अत्यन्त वास्ता गर्नुहुन्छ.
While we were yet sinners, dead in sin and trespass,
जब हामी अझै पनि पापीहरू थियौं, पाप र अपराधमा मरेका थियौं, तपाईले तपाईको केवल एकलौटे पुत्रलाई पठाउनुभयो, पापमय शरीरको स्वरूपमा बनाउनुभयो, हाम्रा पापहरूको निम्ति एउटा प्रायश्चितको रूपमा, कि निर्दोष दोषको निम्ति कष्ट भोग्दै, ताकि हामीलाई मिलापमा ल्याई फेरि पनि तपाईसँग संगति गर्न सक्न.
God, if there is sin in our midst this morning,
र ओ परमेश्वर, यदि हाम्रो माझमा यस बिहानीमा त्यहाँ पाप छ भने, केही कुरा जुनले हाम्रा हृदयहरूमा परमेश्वरको सन्देश ल्याउनबाट पवित्र आत्मालाई बाधा पुर्याउँछ भने, हामी यो प्रार्थना गर्दछौ, नम्र भई प्रभु तपाईँले हाम्रा अपराधहरूबाट क्षमा दिनुहोस्, प्रभु येशूको रगतद्वारा हामीलाई पखालिदिनुहोस्, जसलाई हामी जान्दछौ हामी आफै भित्र हामी कोही पनि होइनौ र हामी स्वीकार छौ कि हामी केही पनि होइनौ, तर तपाईँ पवित्र हुनुहुन्छ, तपाईँ सत्य हुनुहुन्छ, तपाईँ धार्मिक हुनुहुन्छ, तपाईँ मात्रै त्यो अनुग्रहको मूल हुनुहुन्छ, र हामी नम्रतापूर्वक आज त्यहाँ आउँछौ पश्चातापी प्राणहरूको रूपमा आउँछौ. जसरी एउटा गवाही भर्खरै मात्रै अगाडि गएको छ जमैका र पुएर्टो रिकोबाट र जहाँ तपाईले यति महान कार्यहरू गर्नुभएको छ ओ परमेश्वर यो नै न्यायको आगमनको चिन्ह हो. कसरी तपाईले भाइ इभान्सलाई त्यस विषालु सर्पको दातबाट बचाउनुभयो किनभने ऊ एउटा विश्वासी थियो र तपाईँको वचनहरू सधैँ सत्य छ. अब प्रभु हामीलाई यस बिहानीमा मृत्युको दाँतबाट छुटकारा दिनुहोस् जहाँ शत्रुले हामीलाई टोकेको छ र विष हालेको छ. हुन दिनुहोस् कि तपाईँको चंगाईको लेप यो बिहानीमा प्रभु हाम्रा आत्माहरूलाई भर्नुहोस् र हाम्रा सारा अपराधहरूबाट पखाल्नुहोस्. त्यो भौतिक शरीरहरूको बिमारबाट चंगाई दिनुहोस् जुन शत्रुको शक्तिले भाँचिएको छ. सबै ती दिव्य उपस्थितिमा तिनीहरू चंगाई पारिएकोस्. तपाईँको लेखिएको वचनद्वारा अहिले हामीसँग बोल्नुहोस् प्रभु. हामी जान्दैनौ कि के भन्ने भने तर तपाईँले जुटाउनुहुन्छ र तपाईँ हामीलाई चेतावनी दिनुहोस् प्रभु र तपाईँको आगमनको निम्ति हामीलाई तयार पार्नुहोस् किनकि यो हामी येशूको नाउँमा र उहाँको खातिर माग्दछौ. आमेन. म सधैँ जसो थोरै ढिला हुने गर्छु किनभने मैले अहिले पर्खेको छु र आइतबारे शिक्षालयमा मलाई लाग्छ त्यो छैन तर त्यहाँ केही यसको बारेमा केही छ. जब म घर आउँछु मलाई केवल यो महसुस हुन्छ कि मसँग प्रशस्त समय छ. तपाईँलाई थाहा छ कुनै पनि तरिकामा हामीहरू अति नै हतारमा छौं त्यसैले हामी केवल परमेश्वरमा विश्वास गर्न जाँदैछौ. हाम्रो प्रभुले उहाँको पुस्ताको मानिसहरूको लागि कडा चेतावनी दिँदै हुनुहुन्थ्यो ती मानिसहरूलाई जो ज्यादै धार्मिक थिए. र उहाँले भन्नुभयो ढोका कठिन छ र बाटो साँघुरो छ जसले जीवनमा पुर्याउँछ र थोरैले मात्र त्यो भेटाउनेछन्. अब यो तिनीहरू धार्मिक नभएको कारणले होइन तिनीहरू एकदमै धार्मिक थिए र किनभने तिनीहरूले मण्डलीमा भरोसा गरेका थिए र कुनै निश्चित सिद्धान्त र नामधारी संगठित संस्थाहरूमा र परमेश्वरमा विश्वास गरेका थिए. केही विस्तार गर्नको लागि तिनीहरूले सोचेका थिए कि सबै ठिकै थियो भने तर उहाँले तिनीहरूलाई भन्दै हुनुहुन्थ्यो कि त्यहाँ केही मात्र छन् जो प्रवेश गर्नेछन्. र आज बिहान म यो सोच्दैछु कि मैले यो पुस्तालाई त्यो पुस्तासँग तुलना गर्न सकिन भने बुझ्नुभयो यो यहुदीको व्यवस्थाको समापनतिर थियो र उहाँले अलग अलग मानिसहरूसँग र अलग अलग व्यवस्थाहरूको अलग अलग समाप्तिको सम्बन्ध कुरा गर्दै हुनुहुन्थ्यो. र तिनीहरूलाई भन्दै हुनुहुन्थ्यो कि पूर्व व्यवस्थामा जुन गरिएको थियो त्यो तिनीहरूको सामु गरिएको थियो र तिनीहरूले त्यो चिन्हबाट चुके. र अब आउनुहोस् हेरौं केही कुराहरू जुन विषयमा उहाँ बोल्दै हुनुहुन्थ्यो.
For instance, could not believe that God was in that man.
तिनीहरू जस्तै उदाहरणको लागि तिनीहरूले विश्वास गर्न सकेनन् कि परमेश्वर त्यस मानिसमा थियो. त्यो नै ठूलो अवरोध थियो जुन तिनीहरूले चढ्नु पर्ने थियो कि कसरी उहाँ मानिस भएर पनि आफैलाई परमेश्वर बनाउन सक्छ.
They could not see how God could dwell in human flesh.
तिनीहरूले देख्न सकेनन् कसरी परमेश्वर मानव शरीरमा बास गर्न सक्नुहुन्छ भने र सबै युगहरूमा सबै समयहरूमा परमेश्वर सधैँ मानिसमा बास गर्नुभएको छ. मानिस नै परमेश्वरको अभिकर्ता हो हरेक पीढ़ीमा परमेश्वरले आफ्ना मानिसहरूमा मानिसको ओठबाट भएर बोल्नुहुन्छ। उहाँले सधैँ कसैलाई चुन्नुहुन्छ वा केही कुरा जुन उहाँ प्रयोग गर्न सक्नुहुन्छ, र उहाँले यो तिनीहरूलाई जनाउँदै हुनुहुन्थ्यो जो अब्राहमको विषयमा एउटा ठोकर बनेका थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, यदि तिमीहरूले आफैलाई अब्राहमको सन्तान भन्छौ भने अब्राहम तिमीहरूका पिता, उनले मेरो दिन देखे र देखेर आनन्दित मनाए। अब्राहम जो अगमवक्ता थिए, र कुनै शंका छैन कि येशूले तिनीहरूलाई दर्शाउँदै हुनुहुन्थ्यो कि उहाँले तिनीहरूलाई प्रमाणित गर्नु पर्थ्यो कि उहाँ नै मसीह हुनुहुन्छ भने, किनभने मसीहको चिन्ह उहाँमा थियो र यो यही तरिकामा मसीहको चिन्हको रूपमा भएर सबै पीढ़ीमा भएको छ। तर यद्यपि उहाँले आफैलाई परमेश्वर तुल्याएकोले, आफैलाई मसीह भनेकोले, त्यो नै तिनीहरूको लागि ठेसको कुरा भयो र तिनीहरूले त्यो बुझ्न सकेनन्। अब जब अब्राहमले, जसलाई तिनीहरूले आफ्नो पिता भनी बोलाउँथे, परमेश्वरलाई भेटे, उहाँ पनि शरीरमै हुनुहुन्थ्यो, किनकि उहाँले एउटा बाछाको मासु खानुभयो, मकैको रोटी खानुभयो र दूध पिउँदै र घिउ खानुभयो अब्राहमको उपस्थितिमा, र अझै पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो। अब्राहमले उहाँलाई चिने परमेश्वरलाई, र उनले उहाँलाई एलोहिम भनी बोलाए, जुन सर्वशक्तिमान यहोवा हो। एउटा मानिस पोसाक लगाएको र उहाँको शरीरमा धुलो थियो र एउटा रुखमुनि बसिरहनु भएको छहारीको लागि मासु खानुभयो र दूध पिउनुभयो। तब ती चिसो क्रूर हृदयका स्वार्थी धार्मिक योदीले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्न सकेनन् र अब्राहमलाई चाहिँ आफ्ना पिता भने, र उहाँले तिनीहरूलाई यो थाहा दिँदै हुनुहुन्थ्यो कि उहाँले उही कामहरू उहाँको शरीरमा गर्दै हुनुहुन्थ्यो जुन परमेश्वरले अर्को शरीरमा गर्दै हुनुहुन्थ्यो जब उहाँले तिनीहरूका पितालाई भेट्नु भएको थियो, र अब्राहमले त्यो विश्वास गरे र तिनीहरूले यही कुरा विश्वास गर्न सकेनन्। तपाईँले देख्नुभयो, जब अब्राहम आफ्नो पालमुनि बसिरहेका थिए किनभने उनले आफ्नो चुनाव गरेका थिए, र त्यही चुनाव प्रत्येक मानिसको अगाडि ल्याइएको छ जो यो संसारमा जन्मेका छन्। असल र दुष्ट रूप प्रत्येक मानिसको अगाडि राखिएको छ। र जब लोत उनको भतिजा र तिनीहरूको पशुपालकहरूले जमिनको विषयमा विवाद गर्न थाले, अब्राहम एउटा न्यायी व्यक्ति भएकोले तिनीहरूलाई भने, हामी एकअर्कामा कुनै विवाद नगरौं, तिमी केवल आफू जाने ठाउँ चुन। त्यही ठाउँ प्रत्येक विश्वासीको जीवनमा आउँछ, र यो आज बिहान तपाईँको अगाडि छ र यो मेरो अगाडि छ। लोतले सोचेका थिएनन् कि उनी पतित हुन जाँदै थिए, तर उनी सोदमतर्फ हेर्दै गए जहाँ कुराहरू सहज थिए, र त्यहाँ धेरै पटक हामीले सहज मार्गतिर हेर्छौं। म यो निश्चित मण्डलीमा सामेल हुन्छु, र तपाईँले देख्नुहुन्छ कसैले यसको विरुद्धमा केही भन्दैन, किनभने यो सहरमा सबैभन्दा ठूलो मण्डली हो। सजिलो बाटो, धेरै पटक हामीले त्यो गर्छौं जब हामी गलत हुन्छौं। याद गर्नुहोस्, यदि तपाईँले ख्रिस्टलाई पछ्याउनुहुन्छ भने तपाईँ मानिसहरूबाट घृणित हुनुहुनेछ, किनकि तिनीहरू सबै जो ख्रिस्ट येशूबाट ईश्वरीय जीवन जिउँछन् तिनीहरूले सतावटहरू भोग्नेछन्। र यदि तपाईँ ख्रिस्टमा आउनुहुन्छ भने तपाईँ कुनै मण्डली वा संगठित संस्थाबाट वा कुनै सिद्धान्तबाट आउनुहुने छैन, तपाईँ रगतद्वारा आउनुहुनेछ, त्यो नै एकमात्रै द्वार हो, र तपाईँले कसैलाई आफूसँग ल्याउन सक्नुहुन्न। तपाईँ एक्लै आउनुहुनेछ र आफ्नै प्रायश्चितमा र विश्वासमा खडा हुनुहुनेछ। तपाईँ आफ्नो पास्टर वा आफ्नो आमाको विश्वासमा जान सक्नुहुने छैन। तपाईँ व्यक्तिगत रूपमा आउनुहुनेछ जब तपाईँ परमेश्वरमा आउनुहुनेछ। धेरै पटक हामीले ती मूर्ख निर्णय गर्छौ। के हुन्थ्यो यदि लोतले जब उनले सबै कुरा सहज देखे, उनले यो देखे जहाँ धेरै पैसा र धेरै प्रसिद्धता देखे, किनभने उनी एउटा अन्जान व्यक्ति हुने थियो र एउटा होसियार, शिक्षित, धेरै प्रकारको मनोविज्ञान र उसले केही निश्चित कुराहरू गर्न पाउँथे र अझै पनि आफ्नो धर्म मिलाएर राख्न सक्थे। उसले सोच्यो, मसँग परमेश्वर प्रतिको विश्वास छ, त्यसैले म मात्र तल सोदोममा जानेछु र म केही धेरै पैसा कमाउनेछु र म एउटा महान व्यक्ति बन्नेछु, हुनसक्छ म एउटा अद्भुत प्रचारक हुनेछु। बुझ्नुभयो? तपाईसँग चुनाव गर्नलाई दिइएको छ र जनसाधारणसँग एउटा चुनाव छ गर्नलाई। म त्यहाँ तल जानेछु त्यो निश्चित मण्डलीमा, ओ सहरमा सबैजनाले यो सोध्छन्, यो नै अति, किन यस सहरको नगर प्रमुख यस मण्डलीको हो। अब ऊ त्यो मण्डलीबाट हुन सक्छ जुन वास्तवमै राम्रो छ, तर अझै पनि तपाईँ त्यो मण्डली र त्यसका मानिसहरूलाई धर्मशास्त्रबाट जाँच्नु पर्दछ। कहिलेकाहीँ तिनीहरू त्यहाँ जान्छन् किनकि यो एउटा प्रसिद्ध बाटो हो, फलाना ठाउँमा गएका मानिसहरूले पोसाकहरू राम्रा लगाउँछन् र त्यही नै हो जहाँ हामीले एउटा घातक गल्ती गर्छौ। अब यसलाई ध्यान दिनुहोस् र अब्राहम उसले गर्न सक्ने एउटै मात्र कुरा थियो, त्यो हो दोस्रो विकल्प, र कहिलेकाहीँ दोस्रो विकल्प नै पहिलो विकल्प भन्दा उत्तम हुन्छ यदि त्यो त्यस रूपमा लियो भने। ध्यान दिनुहोस्, धेरै समय अगाडि होइन, जब लोतले ठूलो सहर देखे, उनले आफ्नो श्रीमती नुनको ढिक्काको खम्बा परिणत भएको देखेनन्, तथापि उनले सहर आगोले जलेको देखेनन्। तर अब्राहमले प्रभुको तिरस्कृत थोरै मानिसहरूसँग आफ्नो बाटो लिए, उनी उजाड स्थानमै बसे। र अझै पनि के हुन्थ्यो यदि साराले भनेको भए? अब याद गर्नुहोस्, सारा पूरा जगतमा सुन्दर स्त्री थिइन्, सारा जतिकै राम्री त्यहाँ कुनै स्त्री थिएनन्। सबैजना जसले उसलाई देखेका थिए उनीसँग प्रेममा पर्थे। अब कति सजिलो थियो सारालाई त्यो खालको इच्छा चुन्नको लागि, तर उनले अब्राहम सँगै बस्नको लागि चुने। ओ स्त्रीहरू, शैतानले तपाईँलाई अन्ध बनाउन नदिनुहोस्। चर्चित बनेर र यो र त्योमा सामेल भएर तपाईँ ख्रिस्टसँगै रहनुहोस्, किनकि समय नजिकै आएको छ, महाविनाश अगाडि बसिरहेको छ। सोदम र गमोराको भन्दा पनि बत्तर यो देशको निम्ति बसिरहेको छ। सोदम र गमोरा यसको निम्ति ऋणी हुनेछ। अब जब अब्राहमले त्यो बाटो लिएका थिए जुन परमेश्वरले उनको निम्ति दिनुभएको थियो र भूमिको दुब्लोपन थियो, उनी सुखी सम्पन्न थिएनन्, तर अझै पनि उनले एउटा कुरा जानेका थिए कि उनले परमेश्वरको सेवा गरेका थिए र उनले परमेश्वरलाई विश्वास गरेका थिए। त्यसैले एक दिन त्यहाँ तीनजना व्यक्तिहरू आए र तिनीहरू सबै धुलोले फोहोर र थाकेका थिए र अब्राहम उनीहरूको निम्ति दुखित भए। उनले भने, आउनुहोस् र थोरै बेरको लागि तल फलाटको रुख मुनि बस्नुहोस्। र जब ऊ त्यहाँ उभिएर तिनीहरूसँग बोल्दै थियो, तिनीहरूको कुरा गराईबाट उनले थाहा पाए कि तिनीहरू केवल साधारण मानिसहरू थिएनन्, तिनीहरू अलग थिए। र अब्राहम गए र एउटा बाछा मारेर तयार पारे र सारालाई रोटी बनाउन लगाए र उनीहरूलाई खुवाउनलाई तयार पार्न भने। अब याद गर्नुहोस्, तिनीहरू मध्ये दुईजना स्वर्गदूतहरू थिए, मानव शरीरमा स्वर्गदूतहरू थिए, र ती मध्ये एकजना परमेश्वर स्वयं हुनुहुन्थ्यो र एकजना जो परमेश्वर हुनुहुन्थ्यो पालको सामु उहाँको ढाड फर्काएको थियो र सारा पालभित्र बसेकी थिइन्। म स्त्रीलाई आफ्नो स्थान त्यसरी लिएको हेर्न चाहन्छु। यो होइन कि प्रत्येक समय जब केही वरपर आउँछन् बाहिर गएर के गर्नुपर्छ भनी उनको श्रीमानलाई नसिकाओस्, तर उनी पालभित्र बसिन्, कुनै शंका छैन, हुनसक्छ भाडा पखाल्दै वा केही गर्दै थिइन् होलिन्। र यो एउटा जो परमेश्वर हुनुहुन्थ्यो उहाँले चारैतिर सोदोमतर्फ हेरि नै रहनुभयो र उहाँ के गर्न जाँदै हुनुहुन्छ भनी तिनीहरूलाई भन्नुभयो। र दुईजना स्वर्गदूतहरू तल त्यहाँ सुसमाचार प्रचार गर्न जानुभयो तर एकजना पछाडि नै बस्नुभयो, त्यो चाहिँ परमेश्वर हुनुहुन्थ्यो। र उहाँले भन्नुभयो, म अब्राहमबाट मैले जानेका कुरा रहस्यमा राख्ने छुइन, किनभने उनै संसारको उत्तराधिकारी हुन जानेछ। यस बिहानीमा मण्डली, हामीलाई अधिकार छ प्रभुको आगमनको रहस्य जान्नको निम्ति, किनभने शान्ति बनाई राख्नेहरू धन्यका हुन्, किनभने तिनीहरू परमेश्वरका छोरा छोरी बोलाइनेछन्। धन्यका हुन् तिनीहरू जो भोको र त्रिसित छन्, किनभने तिनीहरू तृप्त पारिनेछन्। धन्यका हुन् शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्यका हुन् नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। तब यदि जीवित परमेश्वरको मण्डलीले पृथ्वीमा अधिकार गर्नेछन् भने त्यसबाट कुनै रहस्य लुकाएर राखिएको छैन। सबै कुरा जुन पिताले मलाई भन्नुभएको छ मैले तिमीहरूलाई भनिदिएको छु, यसले भन्नुभयो, र तिनीहरूले उहाँलाई विश्वास गर्न सकेनन्। त्यसैले अब्राहमको दिनमा जस्तो उहाँले तिनीहरूलाई दर्शाउँदै हुनुहुन्थ्यो, उहाँले भन्नुभयो कि जसरी अब्राहमले स्वर्गदूतसँग बोलेका थिए र उहाँको ढाड पालतर्फ फर्केको थियो, र उहाँले अब्राहमलाई भन्नुभयो कि उहाँले उनीसँग एउटा पुत्रसँग भएर भेट्न आउनुहुनेछ, र सारा पालभित्र हाँसिन्, र उहाँले भन्नुभयो सारा किन हाँसिन्। उहाँले के देखाउँदै हुनुहुन्थ्यो? सारा किन हाँसिन्? त्यो केवल विनाशको केही घण्टा अगाडि मात्रै भएको थियो, जुन त्यो घट्न गयो मात्र विनाशको केही अगाडि, कि स्वर्गहरूबाट आगो आयो र शहरलाई जलायो, र त्यो चिन्ह देखाइदिएको थियो। र येशूले भन्नुभयो, तिमीहरूले त्रुटि गरेका छौ, ती महान दिव्यताका विद्वानहरूलाई भन्नुभयो, त्यो एउटा धार्मिक देशलाई जहाँ बकैदा लाखौं विश्वासीहरू थिए। उहाँले भन्नुभयो, तिमीहरूले गलत गरेका छौ, धर्मशास्त्र नजानेकाले न त परमेश्वरको शक्ति नै भएकोले। त्यस्ता पीढ़ीको लागि जसमा मानिसहरू राम्रोसँग प्रशिक्षण गरिएको थियो, जो बुद्धिजीवीहरू थिए र मण्डलीलाई हुर्काएका थिए, जब एउटा बालक जन्मन्थ्यो त्यो मण्डलीको सम्पत्ति हुन्थ्यो। तपाईँ इजरायली हुनुपर्थ्यो, तपाईँको जन्मको आठ दिन पश्चात त्यहाँ खतना हुन्थ्यो, र तपाईँ शुरू गर्नको निम्ति इजरायली हुनुहुन्थ्यो, र पुजारी पनि लेबीहरूबाट आयो, जो धर्मशास्त्रबाट सयौं वर्षबाट प्रशिक्षित थिए। अझै पनि येशूले भन्नुभयो, तिमीहरू भ्रममा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र जान्दैनौ। तिनीहरूले ती कुरा आफ्ना पुस्तकबाट सिकेर जानेका थिए, तिनीहरूले ती कुराहरू आफ्ना धार्मिक शिक्षाबाट जानेका थिए, तिनीहरूले तिनीहरूको आफ्नै अध्यात्म विद्याबाट जानेका थिए। तर येशूले भन्नुभयो, तिमीहरूले धर्मशास्त्र जान्दैनौ, न त परमेश्वरको शक्ति नै जान्दछौ। यदि तिमीहरूले अब्राम चिनेका भए मलाई पनि चिन्ने थियो, यदि तिमीहरू अब्रामका सन्तान थियो भने मलाई चिन्ने थियो, किनभने अब्रामले आनन्द मनाए जब उसले मेरो दिन देखे, किनकि उनले पूर्व दृश्यद्वारा दिन देखे। जब त्यहाँ त्यो समयमा उनको अगाडि म खडा भए, मासुको शरीरमा देखा परे र यी कार्य गरे, उनले जाने कि त्यो म नै हुँ, र उनले मलाई एलोहिम भनी बोलाए। तर यहाँ मैले तिमीहरूको अगाडि उही कार्य गर्छु, र तिमीहरूले मलाई बालजेबुल भन्दछौ। ओ, तिनीहरूले भन्छन्, हामीसँग हाम्रो पिता अब्राहम हुनुहुन्छ, अब्राहमलाई आफ्नो पिता भनी बोलाउँछौ। उहाँले भन्नुभयो, किन? हामी मण्डलीकाहरू हौ, हामी धार्मिक राष्ट्र हौ, हामी महान मानिसहरू हौ, हामी परमेश्वरका मानिसहरू हौ। येशूले भन्नुभयो, तिमीहरू दुष्टहरू हौ, शैतान तिमीहरूका पिता हो। म यो पीढ़ीसँग त्यो पीढ़ीलाई तुलना गर्दछु। आज जब त्यहाँ लाखौं मानिसहरू हुन्छन् जसले बकैदा आफूलाई इसाई बन्दछ र परमेश्वरको बारेमा यति पनि जान्दैनन् जति होटेन्टस जाति अशिक्षितले मिश्रीहरूको रातको बारेमा जान्दछ। त्यहाँ पुरूषहरू र स्त्रीहरू छन् आज बकैदा लाखौं इसाईहरू छन् जसले ख्रिस्टलाई दावी गर्छन् र पुनरुत्थानको शक्तिको पहिलो आदर्शलाई जान्दैनन् र उहाँको भलाइ कहिल्यै चाखेका छैनन्। तिनीहरूले कहिल्यै उहाँको शक्तिलाई महसुस गरेका छैनन्। तिनीहरूको आँखा सत्यबाट अन्धो पारिएको छ। भन्नुभयो, तिमीहरू अन्धो छौ, अन्धाका अगुवाहरू हौ। यदि अन्धोले अन्धोलाई डोहोर्यायो भने के तिनीहरू खाडलमा खस्दैनन् र? त तब तिनीहरूले सोचे, हामीहरू इसाईहरू हौ, हामीहरू विश्वासीहरू हौ, हामी मण्डलीहरू मध्येको सबैभन्दा उच्चको मण्डलीकाहरू हौ, हाम्रा रब्बीहरू सर्वश्रेष्ठ प्रशिक्षित बुद्धिजीवीहरू हुन्। र तरै पनि येशूले तिनीहरूलाई भन्नुभयो कि तिनीहरूले धर्मशास्त्र समेत जानेका छैनन्। हेर्नुहोस् त कसरी परमेश्वरले यी बुद्धिमानी र होसियारहरूबाट लुकाएर बालकहरूमा प्रकट गर्नुभयो जो सिक्न इच्छा गर्छन्। ओ परमेश्वरको महान शक्ति र अपारता, उहाँ कति भलो हुनुहुन्छ तिनीहरूको निम्ति जो उहाँको अगाडि हिँड्न इच्छा गर्दछन्। उहाँले सबै भलो कुरा राख्नुहुन्छ र त्यो दिन देख्दा जब हाम्रा देश संसार केही कुराले भ्रष्ट हुँदा येशूले तिनीहरूलाई ठिक तरिकाले सिधा भन्दै हुनुहुन्थ्यो। तिनीहरूले भने, ओ अब्राहम हाम्रा पिता हुन् र हामी महिमामा हुनेछौ, त्यस विषयमा तिमीले चिन्ता लिनु पर्दैन किनभने हामीले परमेश्वरलाई विश्वास गर्छौ। हामी प्राध्यापकहरू हौ र हामी परमेश्वरमा विश्वास गर्छौ र हामीले हाम्रा मानिसहरूलाई शिक्षा दिन्छौ। र को हौ र तिमी जो एउटा सानो रहस्यमय पुरानो चिन्ह यहाँ लिएर आएर यसलाई परमेश्वर भन्न कोसिस गर्छौ? तिमी कोही होइन तर एउटा बाल जीवल हौ। त्यहाँ तपाईँ हुनुहुन्छ। तिनीहरूसँग तिनीहरूको धर्म सिद्धान्त र तिनीहरूको संगठित संस्था थियो। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू दुष्टहरू हौ, यसको विषयमा सोच्नुहोस्। र म त्यो पीढ़ीलाई यो पीढ़ीसँग तुलना गर्छु। आज जब हामीसँग मण्डलीहरूमा लाखौं सामेल भएका छन्, हामीसँग दशौं हजारौंहरू छन् र परमेश्वर आफ्नो मण्डलीमा बस्न फेरि तल आउनुभएको छ र त्यही कार्य गर्न आउनुभयो जुन उहाँले त्यस बेला त्यहाँ गर्नुभएको थियो। आफैलाई हिजो आज र सधैँभरि एक समान बनाउनको निम्ति आउनुभयो र मानिसहरूले यसबाट निरन्तर आफूलाई तर्काएर गएका छन्। कोही प्रसिद्ध बन्नको निम्ति, कोही आफ्नो चुनाव बनाउनबाट तर्केर गए। यो मानिसहरूमा बाध्यता हो। तपाईँले एउटा चुन्नुपर्छ। तपाईँ बेसरोकार भएर बस्न सक्नुहुन्न। तपाईँ हुन्छ वा हुन्न भन्नुपर्ने हुन्छ। तपाईँ त्यो ढोकालाई उही व्यक्तिको निम्ति छोड्नुहुन्न जसमा तपाईँ आउनुहुन्छ। तपाईँले त्यो गर्न सक्नुहुन्न। तपाईँले चुन्नलाई चुनाव छ, त्यो चुनाव ख्रिस्टको निम्ति यो बिहानीमा गर्नुहोस्। तिनीहरूले सोचेका थिए कि सबै मण्डलीसँग सम्बन्धित ती सबै बचाइनेछ, तर येशूले भन्नुभयो, ढोका कठिन छ र बाटो साँघुरो छ, तर थोरैले मात्र त्यो भेटाउनेछन्। मलाई यस बिहानीमा तपाईँलाई चेतावनी दिन दिनुहोस्। मण्डली, ध्यान पुर्याउनुहोस्। यसले समय लिन्छ। आज हाम्रो सो धार्मिकपनमा, सो पर्याप्तपनको पाखण्डी पीढ़ीमा हामी जिइरहेका छौं। त्यो घड़ी जब पुरुषहरू र स्त्रीहरू मण्डलीमा र मञ्चमा उभिन्छन् र परमेश्वरको भजन गाउँछन् र त्यो मण्डलीबाट निस्किन्छन् र चुरोट पिउँछन्, विस्की पिउँछन् र नाच्न जान्छन् र संसारको निम्ति जिउँछन् र फोहोर बोल्छन्, फोहोर चुटकिला भन्छन्, आफैलाई इसाई हो भन्छन्। जब पुरुष वा स्त्री पुलपिट वा मण्डलीबाट निस्किन्छन् र पुनरुत्थानको शक्तिको स्थानबाट निस्किन्छन् जहाँ त्यही मसी चिन्ह तिनीहरू मध्ये चहलपहल गरिरहेको हुन्छ र पनि ख्रिस्टमा एउटा नयाँ सृष्टि बन्दैनन्, त्यहाँ केही गलत छ। जब कागजहरूले यसलाई पड्काउँछन्, किनारदेखि किनार, पछाडि र अगाडि, त्यो चिसिएको उत्तरी क्षेत्रबाट दक्षिणी उत्कट जंगलसम्म परमेश्वरले यो पठाउनुहुन्छ र मानिसहरू चाहिँ निरन्तर त्यसबाट तर्केर जान्छन्। तब हामीले के भन्न सक्छौ? हामीले के गर्न सक्छौ? हामी पछाडि धर्मशास्त्रलाई पल्टाउँछौ जहाँ उहाँले भन्नुभएको छ, ढोका कठिन छ र बाटो साँघुरो छ, तर थोरैले मात्र त्यो भेटाउनेछन्। उहाँले भन्नुभयो, जस्तो नोआको दिनमा भएको थियो त्यस्तै नै मानिसको पुत्रको आउने दिनमा हुनेछ। सुन्नुहोस्, नोआको दिनमा संसारको जनसंख्या लगभग आजको जस्तो थियो। तिनीहरूको विज्ञान हाम्रो जस्तै बढेको थियो। तिनीहरूले मूर्तिहरू र पिरामिडहरू र धेरै कुराहरू बनाए जुन हामीले आज गर्न सक्दैनौ। आश्चर्यजनक महान होसियार मानिसहरू थिए र याद गर्नुहोस्, विज्ञानले आज भन्छ यो मध्यरात भन्दा एक मिनट अगाडिको समय हो। यो घडीले डरलाग्दो समयको लागि प्रहार गर्नुभन्दा एक मिनट अगाडि छ। यो हामीले सोचेको भन्दा ढिला भइसकेको छ। म आशा गर्छु कि, भरोसा गर्छु कि पवित्र आत्माले यी कुरा प्रत्येक विश्वासीको हृदयमा डुबाउनुहुनेछ जस्तो नुआको दिनमा भएको थियो।
many were saved in the days of Noah, how that generation? Eight.
Noah ko din ma kati jana jati bachaiyeko thiyo.
Eight out of millions.
धेरै लाखौं मध्येबाट आठ जना बचाइएका थिए. उहाँले भन्नुभयो त्यस्तै नै मानिसको पुत्र आउने दिनमा हुनेछ. र जस्तो सोदमको दिनमा भएको थियो यस्तै नै मानिसको पुत्र आउने दिनमा हुनेछ. दशौं हजारौं भन्दा धेरैमा त्यहाँ तीनजना मात्रै बाँचेका थिए. तब तपाईँले मलाई भन्नुहुनेछ प्रचारकहरूले ती सबै हजारौं जनाको विषयमा चाहिँ के हो त जो उहाँसँगै आउनेछन्. अब भाइ त्यो धेरै पुस्ताहरूबाट बनाइएको हो. म अचम्मित हुनेछु यदि यस पुस्ताबाट दर्जनौ आए भने. ढोका कठिन छ र बाटो साँगुरो छ तर थोरैले मात्र त्यो भेटाउनेछन्. ओ म मण्डलीहरूलाई जान्दछु तिनीहरूले के भन्छन्. यदि तपाईँले आफ्नो नाम किताबमा लेखाउनुभयो र तपाईँ सदस्य बन्नुभयो भने यो तपाईँको सबै कुरा ठिक हुन्छ. त्यहाँ कुनै धर्मशास्त्र छैन जसले यस्तो भन्छ. यदि सबै कुरा यो किताबमा छ भने र मण्डलीमा छ भने अरबौं गुणा अरबौं गुणा अरबौं सबै कुराहरू भित्र जानेछ. तब सबै किसिमका आत्मा त्यहाँ भित्र जानेछ र स्वर्ग कस्तो अवस्थामा हुनेछ होला. यसको विषयमा अहिले सोच्नुहोस्. जस्तो कसैले मलाई भनेको थियो अब एकछिन पर्खनुहोस् भाइ ब्रनम यस्तो र यस्तो मैले तिनीहरूलाई अन्य भाषाहरूमा बोलेको देखेको छु. म जान्दछु तिनीहरू जानेछन्. त्यसको अर्थ यो होइन कि तिनीहरू जानेछन्. पावलले भनेका छन् पहिलो कोरन्थी 13 मैले मानिसहरू र स्वर्गदूतहरू अन्य भाषामा बोले तापनि ममा प्रेम छैन भने म केही पनि होइन. ओ म यो र यो सभामा गएको छु. ओ उसले महान र शक्तिशाली काम गरेको थियो. मैले देखेको छु कि उसले अन्धोलाई देख्ने बनाएको छ. अझै पनि ऊ नबाचेको हुन सक्छ. धेरैजना त्यो दिन म कहाँ आउनेछन् र भन्नेछन् प्रभु के मैले तपाईँको नाउँमा प्रचार गरिन र अगमबाडी बोलिन र के तपाईँको नाउँमा मैले भूतात्मा धपाएको होइन र के तपाईँकै नाउँमा मैले धेरै महान काम गरिन र. उहाँले भन्नुहुनेछ मबाट दूर होइजाओ तिमीहरू अधर्मका काम गर्नेहरू. मैले तिमीहरूलाई कहिले चिनेको छैन. ढोका कठिन छ बाटो साँगुरो छ र तर थोरैले मात्र त्यो भेटाउनेछन्. मैले तपाईँलाई केही आकलन दिन दिनुहोस् जसले तपाईँलाई हल्लाउनेछ. चिकित्सा विज्ञानको अनुसार चिकित्सकहरूको तथ्याङ्कको अनुसार त्यहाँ सिकागोमा मात्रै 30,000 गर्भपतन हुने गर्छ 30 दिनभित्रमा जुन चिकित्सकसँग छ. कति धेरै तिनीहरूले यी साना गोली र अरू थोकहरू तिनीहरूले लिन्छन् यो गर्भपतनको सम्बन्धमा. तथ्याङ्कले देखाउँछ संयुक्त राज्य अमेरिकामा त्यहाँ पवित्र विवाहबाट जन्मेका बच्चाहरूभन्दा बढी गैर कानूनी सम्बन्धबाट जन्मेका बच्चाहरू धेरै छन्. तपाईलाई थाहा छ बाइबलमा भनेको छ व्यवस्था 14:2 कि विवाह भन्दा बाहिरबाट जन्मेको बच्चा त्यो सिद्धिनलाई 400 वर्ष लाग्दछ. त्यसको सन्तानको 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 सन्तान पनि परमप्रभुको सभामा उभिन पाउने थिएन 400 वर्ष 10 पुस्तासम्म पुस्तामा 40 वर्ष. तिनीहरूको महा 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 हजुरबुवा नाजायज सन्तान हो. ऊ तस्विरबाट बाहिर भयो. अब के मलाई देखाउनुहोस् कुन ठाउँमा त्यो परिवर्तन गरेको छ. हामी केमा आएका छौं र अब नाजायज व्यभिचारको कारणले र पापी स्त्रीहरूले सड़कमा केटाले जस्तो लुगा लगाएकोले जुन परमेश्वरको आँखा अगाडि निन्दा हो. चुरोट पिउने ककटेल पिएकडहरू इसाई हुँ भने दावी गर्ने भनाउँदाहरू परमेश्वरले ती बेस्याका झुण्डलाई निषेध गर्नुहुन्छ त्यो सही हो. तब तिनीहरूलाई इसाई भन्छन्. कुनै आश्चर्य छैन कि परमेश्वरले भन्नुभएको छ धोका कठिन छ र बाटो साँगुरो छ तर थोरैले त्यो भेटाउनेछन्. तिनीहरूले आफैलाई नम्र तुल्याउँदैनन्. तिनीहरू रुखो छन्. हेर्नुहोस् जब दाउदलाई उनको पापको विषयमा भनियो जुन उनले गरेका थिए तुरन्तै उनले पश्चाताप गरे र परमेश्वरले त्यसको लागि उनलाई प्रेम गर्नुभयो. तपाईँ तिनीहरूको पापको बारेमा भनिदिनुहोस् तिनीहरूले भन्नेछन् म फेरि पनि ढोका खोल्ने छैन किन तिनीहरूसँग धेरै ठाउँहरू छ जानको निम्ति. तिनीहरू ती नाजायज अड्डामा जान सक्छन् जुनले यी कुरा राख्छन्। तर यो नै समय हो कि प्रचारकहरूले परमेश्वरको हात हतियार लगाएर र वचन र सुसमाचारको कुनै पनि सम्झौता नगरी प्रचार गर्नुपर्दछ। मानिसले आफैलाई नम्र तुल्याउनु पर्दछ। त्यहाँ कुनै इसाईहरूमा इमान्दारीता बाँकी छैन। तिनीहरूले भन्न चाहन्छन्, म एउटा मेथोडिस्ट हुँ, म एउटा ब्याप्टिस्ट हुँ, म एउटा पेन्टिकोस्टल हुँ। त्यसको अर्थ यो होइन कि त्यो परमेश्वरको हो। मैले अन्य भाषामा बोले, मैले आश्चर्यका कामहरू गरे। हामीले सबै महत्व त्यसमा दिन्छौं, जबकि त्यो नै सबैभन्दा प्रमुख अन्धो पार्ने काम हो जुन तिनीहरूले गर्न सक्छन्। पक्कै पनि झरी धर्मीमा उति नै पर्छ जति अधर्मीमा पर्छ। झरीको बानीले अन्नलाई उति नै दिन्छ जति सामालाई दिन्छ। रोए उही झरी उही पवित्र आत्मा मानिसमा झर्छ। त्यसको अर्थ अझै पनि यो होइन, तिनीहरूको स्वभाव फरक हुनुपर्दछ, भित्रबाट बदलिनु पर्छ। बाहिरी अवस्था परिवर्तन वा प्रदर्शन होइन, तर भित्री जीवित परमेश्वरको आत्मा हुनुपर्दछ, जसले एउटा व्यक्तिलाई नयाँ सृष्टि बनाउँदछ, जसले पुरुषको वा स्त्रीको हृदय परमेश्वरको अगाडि नम्र बनाउँदछ। तपाईँले भन्नुहुन्छ, प्रचारक, तपाईँको अर्थ यो संसारको लाखौं र चार अरबौं मानिसहरू मध्ये दर्जनलाई शंका गर्नुहुन्छ। म शंका गर्छु कि कतै त्यहाँ दर्जन पनि छैन कि ऱ्याप्चरमा जान्छ भने। यसको विषयमा सोच्नुहोस्। म तपाईँलाई त्यही भन्दैछु जुन येशूले यहाँ सुसमाचारमा भन्नुभएको छ। यसको बारेमा सोच्नुहोस्। यसमा के छ? किनभने मानिसहरूको बीचमा अनैतिकता छ। नाजायज बालकहरू जन्मन शुरू गर्यो, त्यसले तिनीहरूलाई निकाल्यो। बुझ्नुभयो? हामी यहाँ घण्टौंसम्म बस्न सक्छौ यी कुराहरू गरेर, र तपाईँले देख्न सक्नुहुन्छ कि हामी भ्रष्ट दण्डनीय भित्रैबाट कुहिएर बसेको मानिसको पुस्तामा छौ। कुनै आश्चर्य छैन कि तिनीहरूले कुनै चिन्हहरू देख्न सक्दैनन्। कुनै आश्चर्य छैन कि तिनीहरूले सुसमाचार सुन्दैनन्। तिनीहरूको हृदय कठोर पारिदिएको छ, यद्यपि अझै पनि धार्मिक र पवित्र बन्दछन्। के येशूले त्यसो भन्नुभएन कि आत्माले अर्थपूर्ण रूपले भन्नुहुन्छ, अन्तिम दिनहरूमा तिनीहरू उताउला अहंकारले फुलेका परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, खुसी पार्न नसकिने दुराचारी क्रूर असल कुरालाई घृणा गर्ने, भक्तिको भेषचाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने। बुझ्नुभयो? ओ, तपाईँ चिच्याउन सक्नुहुन्छ पक्कै पनि। तपाईँ अन्य भाषामा पक्कै पनि बोल्न सक्नुहुन्छ। विश्वासले भूत आत्माहरू भगाउँछ पक्कै पनि हो, तर त्यो कुरा होइन जुन विषयमा हामी बोल्दैछौ। तब तपाईँले मलाई भन्नुहुनेछ, भाइ ब्रनम, एउटा इसाईको निशानी के हो त? को चाहिँ बाँच्ने छन् त? के तपाईँ, भाइ ब्रनम, म त्यस कुरामा परमेश्वरमा भरोसा गर्दैछु, म जान्दिन। म विश्वास गर्छु कि म बाँचेको छु। मैले मेरो जीवन दैनिक वचनसँग तुलना गरेको छु। यदि यो यस वचनसँग जिउँदैन भने त्यहाँ केही गलत छ। म फर्केर जानुपर्छ र ठिक बनाउनु पर्छ। ठिक छ, भन्नुभयो, भाइ ब्रनम, जब मानिसहरू अन्य भाषाहरूमा बोल्छन्, के त्यसको अर्थ तिनीहरू बाँचेका होइनन् र? होइन श्रीमान, होइन। जबकि मैले बोक्सी र तान्त्रिकले अन्य भाषामा बोलेको र अरू सबै थरीका नचाहिँदा काम गरेको देखेको छु, मैले मानिसहरू अन्य भाषामा बोलेको देखेको छु र अर्कै पुरुषको श्रीमतीसँग बसेको देखेको छु, मैले मानिसहरू अन्य भाषामा बोलेको देखेको छु र माथि र तल उफ्रेको र घर नै आगोमा भएको जस्तो गरी चिच्याउने गर्छ र बाहिर जान्छन् र भ्रष्ट सम्झौता गर्ने र चोर्ने, झुटो बोल्ने र सबै थरी गरेको देखेको छु। कसरी तपाईँले त्यो अपेक्षा गर्न सक्नुहुन्छ? होइन श्रीमान, मण्डलीबाट हुन्, मण्डलीमा डिकन हुन्, तिनीहरू हुन सकेसम्मको पवित्र हुन्छन्। के तपाईँलाई लाग्छ तिनीहरूले आइतबार तेल किन्न जान्छन्? होइन, तर सोमबारदेखि ती गर्छन् जुन फोहोर र दूषित र तल र माथि गर्छन्। परमेश्वर हृदयभित्र बस्नुहुन्छ, बाहिर रूपमा होइन। यो यस्तो कुरा हो जुन हृदयभित्रबाट आउँछ। ढोका कठिन छ र बाटो सागुरो छ र थोरैले मात्र त्यो भेटाउनेछन्। जस्तो नुहाको दिनमा भएको थियो, ती लाखौं मध्येबाट आठ जना, जस्तो सोदमको दिनमा थियो लाखौं मध्येबाट तीन जना, त्यस्तै नै मानिसको पुत्रको आउने दिनमा हुनेछ। र तपाईँ देख्नुहुन्छ भ्रष्टता जुनमा हामी छौ। तपाईँ देख्नुहुन्छ कसरी प्रत्येक कल्पना मानिसले ऊ त्यसबाट बाहिर आउँछ र दुष्टले होसियार प्रचारलाई पुलपिटमा उभ्याउँछ र मानिसलाई त्यसैमा बोलाउँछ। कुनै एक दिन एउटा व्यक्तिले मलाई भन्यो, म तपाईँलाई मेरो पुलपिटमा हुन दिन्न, तपाईँले मेरो स्त्रीहरूलाई पागल बनाउनुहुनेछ। होइन, तिनीहरू पहिले नै त्यस्तो छन्। यसले तिनीहरूलाई तिनीहरूको सद्बुद्धिमा ल्याइदिन्छ। तिनीहरूलाई ती कपडाहरू लगाउन र ती कुराहरू गर्न छोड्नलाई भन्ने थिए र ठिक छ, कसैले त्यसो गर्नु नै पर्नेछ। मैले मेरी श्रीमतीलाई भने, के म आफै मूर्खतापूर्ण भएको छु, के म पागलपनमा छु, वा मलाई के भएको छ, केही कुरा भित्र अझै पनि ठेगानमा बसेको छैन, मैले यो भन्नु नै पर्छ, मलाई वास्ता छैन अरूले के भन्छ भने। भनिन्, तपाईँले आफ्नो सेवकाईलाई बर्बाद पार्न जाँदै हुनुहुन्छ। ठिक छ, कुनै पनि सेवकाईले सुसमाचार बर्बाद पार्छ भने त्यो बर्बाद पारियोस्। परमेश्वरले हामीलाई सत्यतामा खडा हुन र यो विषयमा साँचो भन्नलाई साहस दिनुभएको छ। यो पाप हो, अपमान हो, धोका कठिन छ, येशूले भन्नुभयो, र बाटो साँघुरो छ। र तपाईँ यो सोच्नुहुन्छ कि लाखौं र सबै तपाईँ मेथोडिस्ट, ब्याप्टिस्ट, प्रेस्बिटेरियन, टेन्टिकोस्टल भित्र जाँदै हुनुहुन्छ, तपाईँहरू त्यो दिन मूर्ख हुनुहुनेछ। येशूले भन्नुभयो, धेरैजना आउनेछन् र राज्यमा बस्नेछन्, भन्नेछन् मेरो हक छ यहाँ बस्नलाई। उहाँले भन्नुभयो, तर राज्यका सन्तानले तिनीहरूलाई बाहिर फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन्, कराउनेछन् र दारा किट्नेछन्। बरु आज बिहानीमा खोज्नु बेस हुन्छ इसाई। त्यहाँ दशौं गुणा, लाखौं गुणा, अरबौं गुणा इसाई हुँ भनी दावी गर्नेहरू छन् र आफ्नो जीवनमा सच्चा छन्। तिनीहरूले ढोका छुट्टाउनेछन्। येशूले त्यसो भन्नुभयो। कतिजना भित्र जाँदैछन् म जान्दिन, कतिजना जाँदैछन्। मात्रै कुरा यो हो कि परमेश्वर मलाई तिनीहरू मध्ये एक हुन दिनुहोस्। त्यही नै हो, उहाँ नै न्यायकर्ता हुनुहुन्छ, म पनि एउटा हुन दिनुहोस्। तपाईँ भन्नुहुन्छ भाइ प्रणाम, कसरी तपाईँ भन्न सक्नुहुन्छ तब जब एउटा इसाई म जान्दिन तर धर्मशास्त्रले के भन्छ त्यो मलाई भन्न दिनुहोस्। निश्चय नै तपाईँले त्यो विश्वास गर्नुहुन्छ। जब पवित्र आत्मा पृथ्वीमा पठाइएको थियो, परमेश्वरले पवित्र आत्माद्वारा बोल्नुभयो। उहाँले स्वर्गदूत अगाडि पठाउनुभयो पहिले, र उहाँले भन्नुभयो, सहरका चारैतिर गएर त्यसमा गरिएका घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निधार निधारमा एउटा चिन्ह लगा। घिनलाग्दा कामहरू के हो? एउटा स्त्री जसले पुरुषले लगाउने लुगा लगाउँछ, यसले परमेश्वरलाई क्रोधित बनाउँछ। के तपाईँ कुनै कुराको वरपर बस्नुहुन्छ जुन घिनलाग्दो छ? कति बिमार त्यसले तपाईँलाई बनाउँछ, तपाईँ त्यहाँ उभिन सक्नुहुन्न। एउटा स्त्री जसले पुरुषले लगाउने लुगा लगाउँछ भने त्यही नै तरिकामा महसुस परमेश्वरले गर्नुहुन्छ। तपाईँले कोयरमा गाउन सक्नुहुन्छ, तपाईँले प्रत्येक दिन प्रार्थना गर्न सक्नुहुन्छ र प्रत्येक दिन कराउन सक्नुहुन्छ वा प्रत्येक दिन परमेश्वरको निम्ति जिउन सक्नुहुन्छ, तपाईँ परमेश्वरको उपस्थितिमा दोषी हुनुहुनेछ। ठिक त्यही तरिकामा धर्मशास्त्रले भन्दछ, घृणित कुरा, र जो कोही त्यो कुरालाई गर्दछ त्यो त्यस घृणित कुराको भाग हुन्छ। त्यस्तो कुराको विरुद्धमा खडा हुनको निम्ति परमेश्वरले हामीलाई अनुग्रह दिनुभएको होस्। यदि तपाईँ आफै खडा हुन परे, त्यहाँ खडा हुनुहोस् र परमेश्वरको वचन हातमा लिनुहोस्। यो कहिल्यै असफल हुने छैन। अब हामी एउटा यस्तो दिनमा आएका छौँ जहाँ मानिसका घृणित कुरा छ र स्वर्गदूतहरू फेरि छाप लगाउँदै अघि बढेका छन्। मेरो निम्ति जेफरसन बिलमा एउटा मान्छे खोज्नुहोस्। यदि तपाईँलाई को जान्छ भनी जान्नु इच्छा छ भने एउटा व्यक्ति यो शहरमा मलाई देखाउनुहोस् जो विलाप गर्छ र रुन्छ, निरन्तर व्याकुल हुन्छ र थकित हुन्छ र यो शहरमा भएको घृणित कुराको निम्ति प्रार्थना गर्छ। के तपाईँ हात उचाल्न सक्नुहुन्छ र एउटा व्यक्तिमा राख्न सक्नुहुन्छ? त्यसो हो भने यो धर्मशास्त्र लिनुहोस्। ढोका कठिन छ र बाटो साँघुरो छ, जसले जीवनमा डोर्याउँछ थोरैले मात्र त्यो भेटाउनेछ। तिनीहरू मात्रै हुन् जसलाई छाप लगाइनु पर्नेछ। ओ, मैले तपाईँलाई धेरैजना मण्डली गइरहेको देखाउन सक्छु, मैले तपाईँलाई धेरैजना कोयरमा गीत गाइरहेको देखाउन सक्छु, मैले तपाईँलाई धेरैजना सन्डे शिक्षा सिकाइरहेको देखाउन सक्छु, मैले तपाईँलाई धेरैजना महान समाजका मुख्य व्यक्तिहरू देखाउन सक्छु, मैले तपाईँलाई धेरैजना कराइरहेको देखाउन सक्छु, धेरैजना जो अन्य भाषा बोल्ने, धेरैजना जो सुसमाचारको कार्य गरेको देखाउन सक्छु। तर मलाई एकजना देखाउनुहोस् जो आफ्नो हृदयमा यो संसारको पापहरूको निम्ति एकदमै व्याकुल छ। मलाई एकजना प्रचारक देखाउनुहोस् जो आज खडा हुन्छ र ती नामधारी संगठित संस्थाहरूलाई निन्दा गर्न सक्छ। मलाई एउटा प्रचारक देखाउनुहोस् जो खडा हुनेछ र भन्नेछ र ती नामधारी संगठित मण्डलीलाई निन्दा गर्नेछ। उसले नगरेकै बेस हुन्छ, उसलाई लात मारेर निकालिदिन्छ, त्यो उसको खाना खाने बाटो हो। कुनै आश्चर्य छैन कि बिली ग्राहमले ज्याक मुरलाई भनेको थियो, भन्यो मेरो सभाहरू कस्तो हुनेछ त्यो नहेर, भन्यो उनी न त ब्याप्टिस्ट हो, न त उनी मेथोडिस्ट, न त पेन्टिकोस्टल नै, भन्यो र ती सबैजना उसको विरुद्धमा छन्। निश्चय नै मैले त्यो भनेको होइन, मैले भन्नुको कारण मैले यो सार्वजनिक रूपमै भन्न सक्दिन, मैले यो मेरो आफ्नै मण्डलीलाई भन्छु, मेरो एउटा संघर्ष भइरहेको छ किनभने जाँचको घडीमा म छु। तिनीहरूले भन्छन् यदि तपाईँ आउनुहुन्छ भने यो सबै ठिक हुनेछ, तर तपाईँले त्यो विषयमा केही पनि नभन्नु, तपाईँले हुन सक्छ तपाईँको सास बचाउनुहुनेछ। म प्रचार गर्नेछु जे परमेश्वरले प्रचार गर भन्नुभएको छ, त्यो सही हो। ती आठ मध्ये एक कहीँ हुन सक्छ, ती मध्ये एउटा कहीँ हुन सक्छ, तर त्यो दिनमा मैले सम्झौता गरे किनभने केही धर्म विद्या वा केही मण्डलीको सिद्धान्त वा संगठित संस्थाको कारणले भन्नुको दोषी हुन चाहन्न, मैले सत्यता प्रचार गरिदिए। तिनीहरूले भन्छन् किन तपाईँको सेवकाय भाइ ब्रनम जुन महान प्रतीत हुन्छ किन यसले सफा गर्दैन जस्तो अरू मानिसहरूले गरिरहेका छन्। ठिक त्यही छ, त्यही नै हो। म सहरतिर जान्छु, तपाईँलाई लाग्छ कि एसेम्ब्ली अफ गड मसँग सहकार्य गर्ला त? गर्दैनन्। मैले जे विश्वास गर्छु त्यो तिनीहरूले गर्दैनन्। हुन सक्ला एकपटक एक समय गर्ला। के तपाईँलाई लाग्छ मेथोडिस्टले गर्ला? प्रयास गर्नुहोस् र पत्ता लाउनुहोस्। एक हप्ताको लागि मेरो प्रबन्धक बन्नुहोस्। यदि तपाईँ जाँदै हुनुहुन्छ भने तपाईँ येशूको नाउँमा जाँदै हुनुहुन्छ, त्यो सही हो। ओ, निश्चय नै तिनीहरूले तपाईँलाई त्यहाँ पाउनेछन्, पक्कै पनि तपाईँलाई कुनै ठाउँमा पाउनेछन्, र ताकि तपाईँ कुनै पनि तरिकाले त्यसरी तिनीहरूसँग सम्बन्धमा हुने छैन। र तब जब तपाईँले छोड्नुहुन्छ भन्नुहुन्छ ओ भाइ ब्रनम एक प्रकारको थोरै मस्तिष्कमा टाढा हुनुहुन्छ, तपाईँ जान्नुहुन्छ उहाँ। यदि म मस्तिष्कमा नमिल्दो छु भने बाइबल पनि शिक्षा दिनमा नमिल्दो छ, त्यही नै बाइबलले भन्दछ। हो श्रीमान, ध्यान दिनुहोस्, येशूले भन्नुभयो तिमीहरू मलाई किन बालजिबुल भन्छौ? तिमीले सोलोमनलाई विश्वास गरौ, उनको हृदयको कुरा थाहा पाउने चिन्हलाई विश्वास गरौ, तिमीहरूले उनको दिनलाई विश्वास गरौ। रानी सेवा पृथ्वीको कुनाको भागबाट आएकी थिइन् त्यो वरदान हेर्नको निम्ति, र जब उनले देखिन् उनले विश्वास गरिन्, र तिमीहरू बसिरहेका छौ र दैनिक रूपमा यो देखेका छौ र पनि तिमीहरू विश्वास गर्दैनौ, र उहाँको आफ्नै दाजुभाइहरूले उहाँलाई विश्वास गरेनन्। भन्नुभयो तिमीहरू चाडको निम्ति जाओ, उहाँले भन्नुभयो तर त्यहाँ माथि अहिले नजाओ, उहाँ अर्को बाटो भएर माथि जानुभयो किनभने उहाँको आफ्नै दाजुभाइहरूले उहाँलाई विश्वास गरेनन्, त्यो सही हो। ढोका कठिन छ र बाटो साँगुरो छ, र तर थोरैले मात्र त्यो भेटाउनेछन्। जब चेलाहरूले साथ दिनुपर्ने बारेमा अवस्था थियो, तिनीहरू कहाँ थिए? एउटा स्त्री र एउटा पुरुष उहाँसँग क्रुसमा उभिएका थिए, युहन्ना र मरियम, बाँकी रहेका सबै भागिसकेका थिए। यही नै हो साथ, यही नै समय हो, यही नै हो जब परमेश्वरले कार्य गर्दै हुनुहुन्छ, यो जब मसीह पृथ्वीमा हुनुहुन्छ, यही नै हो जब परमेश्वरको शक्ति मानिसहरूमा चलिरहेको छ, र तिनीहरूले तिनीहरूलाई पवित्र बनाउँदो पागलहरू बौलाहरू भनी बोलाउँछन्। ओ त्यस्ता कुराहरू भन्छन्, तर समय यहाँ छ। त्यहाँ निश्चय नै महान इन्साफमा केही ठूलो निराशा हुनेछ। ओ तस्कर, उसलाई थाहा छ इन्साफको दिनमा ऊ कहाँ हुनेछ भने, त्यसरी नै रक्सी खानेहरूलाई थाहा छ ऊ कहाँ हुनेछ भने, त्यसरी नै बेसियालाई थाहा छ उनी कहाँ खडा हुनेछन् भने, त्यसरी नै जुवाडेलाई थाहा छ ऊ कहाँ खडा हुनेछ भने, त्यसरी नै जडियालाई थाहा छ ऊ कहाँ खडा हुन्छ भने। उनीहरूको निराशाजनक हुने छैन, तर बर्बादी त त्यहाँ तिनीहरूको हुनेछ। जसले आफूलाई सही ठानेका थिए त्यही नै निराशाजनक हुनेछ। जब तिनीहरू त्यहाँ माथि उठे, तिनीहरूले भने निश्चय नै हामीले तपाईँको नाउँमा दुष्टलाई धपाएका थियौं, हामी प्रचारकहरू हौ, हामी फलाना फलाना मण्डलीहरूका हौ, हामीले महान आश्चर्य कामहरू गरेका छौं, ओ हामीले प्रचार गरेका थियौं किन मण्डली, म एउटा सच्चा प्रबन्धक भएको छु, म बिशप भएको थिए, म यो भएको थिए, म बाट दूर होइजाओ, अधर्मका काम गर्नेहरू हो, मैले तिमीहरूलाई कहिले चिनेको थिइन। त्यहाँ तपाईँ हुनुहुन्छ, त्यो नै निराशाजनक अवस्था हो। उहाँले भन्नुभयो तिनीहरूका सन्तानका सन्तानहरू आउनेछन् र राज्यमा आउनेछन् भन्नेछन्, यहाँ बस्ने हाम्रो हक छ, र तिनीहरू गहिरो अन्धकारमा फालिनेछन् जहाँ रुने र कराउने र दाँत किट्नेहरू हुनेछन्। ढोका कठिन छ, बाटो साँगुरो छ, जसले जीवनमा डोर्याउँदछ, तर थोरैले मात्र त्यो भेट्टाउनेछन्। तपाईँलाई मेरा प्रिय मानिसहरू, यस बिहानीमा यसलाई सुन्नुहोस्, मैले कहिल्यै यो बनाएको छैन, यो भनेकोमा म जिम्मेवार छु, यही नै सबै जसको लागि म जिम्मेवार छु। यदि मैले मेरो जीवनमा कहिल्यै अर्को प्रवचन प्रचार गरिन भने त्यही नै सत्य हो। त्यहाँ केवल थोरै मात्र मानिस हुनेछन् जो बचाइनेछन्, मात्र यो याद गर्नुहोस्, मात्र धेरै थोरै छन्, ती मध्ये तपाईँ एक बन्नुहोस्। तिनीहरूको हुन् भाइ ब्रनाम म जान्दिन कसैलाई पनि थाहा छैन हामी हाम्रो आफ्नै मुक्तिको निम्ति भयका साथ र कामेर कार्य गर्छौं तर तपाईँ परमेश्वरसँग मिल्न जानुहोस् यदि तपाईँको हृदय बाइबलसँग धड्किँदैन भने त्यसो हो भने त्यहाँ केही गलत छ त्यहाँ केही गलत छ तपाईँको मण्डलीले जेसुकै भनोस् त्यसरी तपाईँ भित्र पस्न सक्नुहुन्न परमेश्वरले के भन्नुहुन्छ त्योबाट भएर तपाईँ भित्र जानुपर्छ यही नै पुस्तक हो जसबाट तपाईँको इन्साफ गरिन्छ यो बाइबल यसमै बसिरहनुहोस् ओ तपाईँ भन्नुहुन्छ ठिक छ म प्रभु येशुको नाउँमा बप्तिस्मा भएको छु त्यो सही हो त्यो बाइबल हो तर यदि त्यो जीवनले पछ्याउँदैन भने तपाईँले बप्तिस्मा लिएर यसले तपाईँलाई केही भलो गरेको छैन तपाईँ भन्नुहुन्छ ठिक छ मैले पवित्र आत्मा प्राप्त गरेको छु त्यो राम्रो हो त्यही नै हो जो तपाईँले गर्नुपर्ने तर यदि जीवन त्यहाँ छैन भने याद गर्नुहोस् सामाले त्यही शक्ति पाउँछ जुन गहुँले हुर्कनको निम्ति पाएको हुन्छ सामालाई पनि कराउने बनाउँछ त्यो सानो सामा ठाडो उभिन्छ र उतिकै खुसी हुन्छ जतिको गहुँ हुन्छ त्यो सही हो त्यही जीवनबाट जिउँछ र पापी परमेश्वरको उपस्थितिमा बस्न सक्छ विजयको आवाज गराउन सक्छ र एउटा इसाई जस्तै गरी जिउन सक्छ तर यदि त्यहाँ हृदयमा केही भिन्नता छैन भने दुष्ट आत्मा धपाउन उसँग उही शक्ति हुन सक्छ यसुले त्यसो भन्नुभएको छ त्यसले सुसमाचार उस्तै राम्रोसँग प्रचार गर्न सक्छ जस्तो अरू प्रचारकले गर्छ त्यही नै वास्तविक रूपमा यसुले भन्नुभएको थियो बाइबलले यो सिकाउँछ हो श्रीमान मैले मानिसहरूको र स्वर्गदूतको भाषा बोले तापनि मैले आफ्नो शरीर बलिदानको रूपमा जल्नलाई दिए पनि मैले मेरा सबै कुरा गरीबलाई खानको निम्ति दिइहाले भए पनि पहाड हटेर जाओस् भन्ने विश्वास ममा भए तापनि मैले यी सबै काम गरे पनि मैले उहाँको नाउँमा प्रचार गरे पनि उहाँको नाउँमा मैले भूतात्मा धपाए तापनि उहाँले भन्नुभयो म केही पनि होइन त्यसैले उनले त्यो गर्न सक्छ र पनि शून्य नै हुन्छ ज्ञान पाउनुभयो अब गर्नुपर्ने कुरा भनेको हृदयबाट नै एउटा इसाई बन्नुहोस् अब कठिन ढोकामा प्रवेश गर्नुहोस् किनकि फराकिलो हुन्छ बाटो जसले विनाशमा पुर्याउँछ र लाखौं गुणा लाखौं पुस्ताका विश्वासीहरू त्यहाँ जानेछन् किनभने ढोका कठिन छ बाटो साँघुरो छ मात्रै तपाईँ र ख्रिस्ट एक्लै हुनेछ बाटो साँघुरो छ जसले जीवनमा डोर्याउँछ र थोरैले मात्रै त्यो भेटाउनेछन् अब त्यो हाम्रो प्रभुको शब्दहरू हुन् मेरो उहाँले के गर्दै हुनुहुन्थ्यो त्यहाँ खडा भएर तिनीहरूको विचारहरू पत्ता लगाउँदै हुनुहुन्थ्यो र उसले के भन्यो ऊ बालजीवल हो ठिक छ कसरी ऊ परमेश्वर हुन सक्छ ऊ त एउटा मान्छे हो यो विवेक कहाँबाट आयो तिनीहरूले उहाँकै आफ्नै सहरमा त्यसो भने जब तपाईँ यो सहरमा हिँड्नुहुन्छ यहाँ यो यस्तो देखिन्छ मैले तपाईँ जनहरूमा कुनै अवहेलनाको रूपले भनेको होइन तपाईँहरू इसाईहरू हुनुहुन्छ तपाईँले मलाई प्रेम गर्नुहुन्छ तपाईँ यो सहरमा हिँड्नुहुन्छ र यो यस्तो देखिन्छ कि शैतानको शक्तिले तपाईँलाई जितेको छ यो ठाउँ दूषित छ यो सहर दण्डनीय छ बिली ग्राहमले के भनेका थिए जब उनी लुइसभिलमा प्रवेश गरे उसले भन्यो कि त्यो अति दुष्टले शक्ति बनाएको ठाउँ हो जुन उनले जीवनमै कहिल्यै देखेको छैन त्यो उनले कागजमा लेखे भने तपाईँले केवल दुष्टको दमन महसुस गर्न सक्नुहुन्छ पक्कै पनि मैले त्यो महसुस गर्न सक्छु किन यो मेरो आफ्नै घर हो जब यसो आफ्नै घरमा फर्कनुभयो उहाँले भन्नुभयो धेरै शक्तिशाली काम उहाँले गर्न सक्नु भएन किनभने तिनीहरूको अविश्वासको कारणले भन्नुभयो आफ्नो निज देशमा र आफ्ना मानिसहरू बीचमा एउटा अगमवक्ता एउटा प्रचारकको आदर हुँदैन बुझ्नुभयो तपाईँले केही गर्न सक्नुहुन्न धर्मशास्त्रले नै यसरी भन्दछ बुझ्नुभयो अब जब तपाईँ यहाँ सहरमा हिँड्नुहुन्छ र मलाई नभन्नुहोस् कि मैले जान्दैन थिए म मानिसहरूकोमा हिँडे जसले मेरो हात मिलाउँछ र भन्छ ओ भाइ प्रणाम म तपाईँलाई प्रेम गर्छु र तपाईँलाई थाहा छ त्यो झुट हो तपाईँ जान्नुहुन्छ त्यो एउटा झुट हो यदि परमेश्वरले मलाई हृदयको गुप्तको कुरा भन्न सक्नुहुन्छ भने किन उहाँले मलाई यो भन्न सक्नुहुन्न र निश्चय नै र यो सहरको चारैतिर ठिक तपाईँहरूको आफ्नै मानिसहरूको बीचमा जब तिनीहरूले तपाईँलाई देख्छ भन्छन् ठिक छ तपाईँ जान्नुहुन्छ मैले देखेको थिएँ कहाँ फलाना फलाना कहाँ कहाँ थियो त्यो माथि त्यहाँ हामी चिन्छौ त्यो मान्छे तपाईँले त्यो महसुस गर्नुहुन्छ मलाई केही भन्न दिनुहोस् तपाईँले कसैलाई आफ्नो घरमा आउन दिनुहुन्छ जसले तपाईँलाई त्यति मन पराउँदैन तपाईँको घरमा एकछिन बस्छ र त्यो ठट्टाको भावना महसुस गर्छ त्यसलाई 14,000 अहिले गुणन गर्नुहोस् तब तपाईँले थाहा पाउनुहुन्छ म अहिले के बारेमा बोलिरहेको छु भने तब तपाईँ त्यो ठाउँमा जानुहोस् जहाँ तपाईँलाई सबैले प्रेम गर्छ त्यो स्वागतको भावना ओ अनि तपाईँ केवल त्यहाँ सधैँको निम्ति बस्न सक्नुहुन्छ बुझ्नुभयो त्यही नै हो बुझ्नुभयो यो एउटा आत्मा हो र मानिसहरूले त्यो बुझ्दैनन् त्यो के हो भनेर तिनीहरू अचम्म मान्छन् किन मानिसहरू यति दूषित छन् भनेर। के कुराले असल स्त्रीलाई त्यो फोहोर लुगा लगाएर त्यहाँ बाहिर हिँड्न लगाउँछ? केले बनाउँछ? अब अहिले अझै पनि जाडो छ, सानो 16 वर्षको केटी त्यो कपडा लगाएर हिँड्छ जुन उनको आमाको अगाडि लगाउन सुहाउँदैन र बाहिर सड़कमा हिँड्छ। यो त्यो बालिकाको कारण होइन, त्यो बालिकालाई केही राम्रो थाहा हुँदैन, तर किनकि कुनै प्रचारकले पुलपिटमा आफ्नो पदको दायित्व पूरा गर्न असफल भएकोले हो। त्यो वास्तवमै सही हो, पक्कै पनि। स्त्रीहरू बाहिर सड़कमा निस्किन्छन् र सबै कामुक कपडा र त्यस्ता कुरा र पापीले तिनीहरूलाई हेर्छन् र जान्दैनन् कि उनी वास्तवमै उतिकै दोषी छिन् जति उनी त्यही पुरुषसँग बस्छिन्। येशूले त्यसो भन्नुभयो, कसैले यदि एउटा स्त्रीलाई कामुकताले हेर्छ भने उसले आफ्नो हृदयमा त्यस स्त्रीसँग व्यभिचार गरिसकेको हुन्छ र इन्साफको दिनमा त्यो उभिन पर्ने हुन्छ। ढोका कठिन छ र बाटो साँगुरो छ। म जान्दछु कि तपाईँ सोच्नुहुन्छ म कठोर मानिस हुँ, म कठोर छुइनँ र म तपाईँलाई प्रेम गर्छु। आउँदै गरेको क्रोधबाट आफूलाई बचाओ, क्रुसमा जानुहोस् र तपाईँको हृदय आत्माले नभरिएसम्म रुनुहोस्। त्यसले संसारको सबै थोकबाट तपाईँलाई तर्काएर ल्याउँछ र उहाँको अगाडि भक्तिपूर्ण भई हिँड्नुहोस्। तपाईँको हृदय उहाँको निम्ति जलन राखेर हिँड्नुहोस्। एउटा कामलाई प्रेम नगर्नुहोस्। ख्रिस्टको सेवा गर्नुको लागि ख्रिस्ट एउटा काम होइन, त्यो त प्रेम हो। जसले ख्रिस्टको सेवा गर्छ त्यसले तपाईँलाई तबसम्म काट्छ, छाड्छ जबसम्म तपाईँको जीवनको प्रत्येक नसाले उहाँसँग ढुकढुकिँदैन। त्यो तब हो जब तपाईँले पाप देख्नुहुन्छ र उहाँ पृथ्वीको लागि रुनुभयो। यसले नुहाको दिनमा परमेश्वरलाई दुखी तुल्यायो जब उहाँले हृदयहरूलाई हेर्नुभयो र येशूमाथि डाँडामा बस्नुभयो र भन्नुभयो, ए येरुसलेम, ए येरुसलेम, धेरै पल्ट मैले तलाई बटुले तर तेरो समय आएको छ र तेरो घर उजाड छोडिएको छ। त्यस्तै नै परमेश्वरको पुत्रको आउने दिनमा हुनेछ। साँचो वास्तविक विश्वासीहरूको हृदय टुक्रिएको छ। उहाँले ठिक अहिले त्यहाँ भूमि जागृतिले बढारेको देख्नुहुन्छ। यो कसरी एक नाजायजहरूबाट हुन सक्छ? कसरी यो हुन सक्छ जबकि सुरुवात गर्नको निम्ति नै तिनीहरू दोषी छन्? परमेश्वरको राज्य एउटा जालहारीले समुद्रमा जाल हानेको जस्तै हो र जब उसले त्यसलाई ल्यायो उसँग कछुवा, तेर्पिन, सर्प, भ्यागुता र केही माछाहरू थियो। उसले निर्णय गरेको थिएन कुन ल्याउने भनेर, उसले केवल किनारमा फालिदियो। त्यही नै हो जुन सुसमाचारले गर्छ, त्यही नै जुन बिली ग्राहम, ओरल रोबर्ट्स, म आफै र सबै अरू प्रचारकहरू जसले सुसमाचार प्रचार गरिरहेका छन् त्यसरी फाल्छन्, त्यसलाई तान्छन्। त्यहाँ तिनीहरू छन् प्रभु। तर हामी सबै प्रत्येक समय के गरिरहेका छौँ? फेरि फर्केर जानुभन्दा हामीले पत्ता लगाऊ तिनीहरू फेरि पनि ठिक त्यो तालमा छन्। यो के हो? सुरु गर्नको लागि त्यो कछुवा हो। जालमा पक्रिनको निम्ति त्यसले उसलाई परिवर्तन गरेनन्। ऊ सुरु गर्नको लागि कछुवा थियो, ऊ टेरपिन थियो सुरु गर्नको निम्ति, ऊ सर्प थियो सुरु गर्नको निम्ति, उनी मण्डलीमा आउनुभन्दा पहिले पाखण्डी थियो। उसँग पिउन र जुवा र चुरोट पिउन र झुटो बोल्न र चोर्न छोड्नको निम्ति कुनै चाह थिएन। ऊ केवल आएका थिए किनभने उनी नर्गबाट डराएका थिए। जब तपाईँले यसो गर्नुहुन्छ तपाईँले आफैलाई बढी यसको निम्ति एउटा उम्मेदवार बनाउनु भएको छ। त्यो सत्य हो। ढोका कठिन छ र बाटो साँगुरो छ र थोरैले मात्र त्यो भेटाउनेछन्। आउनुहोस् प्रार्थना गरौँ। प्रभु ओ मलाई खोज्नुहोस्। प्रभु यसरी प्रचार गरिसकेपछि मलाई तपाईँको सामु तपाईँको इन्साफमा आउनु पर्ने हुनबाट रोक्नुहोस्। ओ यदि त्यहाँ ममा कुनै अशुद्ध कुरा छन् भने प्रभु त्यसलाई हटाइदिनुहोस्। बिन्ती छ। हामीले हामी जिइरहेका दिनलाई देख्न सकौं जब पुरुष र स्त्रीहरू अति रुखो हुँदै गएका छन्, तिनीहरू शर्ममा छन्। तपाईँले एकपटक भन्नुभयो सियोनको छोरीहरूको बीचमा कुनै शर्म समेत छैन। तिनीहरूको नैतिकता यतिसम्म खोसिएको छ कि तिनीहरू शर्म समेत मान्दैनन्। ओ प्रभु यसको बारेमा सोच्नुहोस् र यो जान्नुहोस् कि समयले डाँडा काटिसकेको छ, केवल एक मिनट वा दुई बढी र त्यसपछि महाविनाश आउनेछ। तब अधर्मीलाई अझै अधर्मी हुन दिनुहोस्। परमेश्वर आजको बिहानमा हामी सबैलाई जागा उठाउनुहोस्, हामीलाई हल्लाउनुहोस्। प्रभु हामीले चिन्हहरू देखा परेको देखेका छौँ, हामीसँग आँखा खुल्ला छ त्यो थाहा पाउनको निम्ति। हामीले देख्छौ लाखौं लाख प्रभु जसले ढाड फर्काएर टाढा गएका देखेका छौँ। म सोध्छु म के गर्न सक्छु, ओ प्रभु के त्यहाँ केही छ मैले गर्न सक्ने? प्रभु यदि यसले धेरै प्रचार धेरै प्रार्थना धेरै अरू केही छ मलाई मदत गर्नुहोस् प्रभु ताकि मैले मानिसमा सुसन्देश ल्याउन सकूँ मैले के गर्न सक्छु तर तिनीहरूले लगातार त्यसलाई तल फर्काएका छन् तपाईँले तपाईँको महान चिन्हहरू र आश्चर्यको कामहरू गर्नुहोस् र तरै पनि मानिसहरू निस्केर जान्छन् के यो तपाईँको धर्मशास्त्र नै पूरा हुन पर्ने हो के यो नै समय हो पिताले नल्याएसम्म कुनै पनि मानिस आउन सक्दैन र ती सबै जसलाई पिताले मलाई दिनुभएको छ म कहाँ आउनेछन् प्रभु परमेश्वर यस बिहानीमा प्रदान गर्नुहोस् ताकि मानिसहरू जागा रहन सकुन् र पृथ्वीको यो अन्तिम चिन्ह देख्न सकुन् म प्रार्थना गर्दछु परमेश्वर कि तपाईँले मानिसहरूलाई केही प्रदान गर्नुहुनेछ यी थोरै मानिसहरूलाई यस बिहानीमा आशिष दिनुहोस् परमेश्वर भाइ नेबेलसँग शुरूवात गर्नुहोस् प्रभु उहाँको शरीरलाई चङ्गाई गर्नुहोस् उहाँ यो बिहानमा बिमार हुनुहुन्छ प्रभु पेटको समस्यामा छ म प्रार्थना गर्दछु कि तपाईँ उहाँ माथि हुनुहुनेछ उहाँको प्राणलाई हल्लाउनुहोस् परमेश्वर यो झुण्डसँग बाहिर जानुहोस् त्यहाँ पुरुष र स्त्रीहरू छन् जसलाई इन्साफको दिन नाउन्जेल मैले कहिल्यै देख्न नसकुला तब मैले लेखा दिनपर्ने हुन्छ तर मैले तपाईँको वचन पढेको छु ढोका कठिन छ र बाटो साँघुरो छ र थोरैले मात्रै त्यो भेटाउनेछन् ओ प्रभु यो नै ती थोरै ती मध्ये केही के गर्नुहुन्छ प्रभु त्यो यहाँ भएका प्रत्येक व्यक्तिलाई प्रदान गर्नुहोस् म प्रार्थना मात्र गर्न सक्ने मान्छेको रूपमा प्रार्थना गर्दछु प्रभु यी मानिसहरूले मेरो निम्ति जे पनि गर्न सक्छन् जबसम्म त्यो मलाई मदत हुनेछ यदि म भोको थिए भने तिनीहरूले मलाई खुवाउने थिए यदि मलाई सुट चाहिन्छ भने तिनीहरूले मेरो निम्ति किनिदिन्छन् सुसमाचार प्रचार गर्नको निम्ति तिनीहरू मसँग एउटा कार किन्न पनि जाँदछन् त्यो तरिकामा तिनीहरूले जे पनि गर्दछन् ओ पिता तिनीहरूको प्राणलाई खोज्नुहोस् यो बिहानीमा कृपया गर्नुहोस् र तिनीहरूलाई तपाईँको अगाडि खोज्न दिनुहोस् म जान्दिन म भरोसा राख्दछु कि प्रत्येक यहाँका चुनिएकाहरू मध्ये हुन् र मलाई पनि त्यसमध्ये राख्नुहोस् प्रभु यदि त्यहाँ ममा केही पनि कारण छ जसले गर्दा म त्यहाँ हुन सक्दिन प्रभु तपाईँले केवल मलाई प्रकट गरिदिनुहोस् म ठिक अहिले त्यसलाई सही बनाउनेछु म निश्चित हुन चाहन्छु प्रभु कि त्यस बिहानी त्यहाँ कुनै समस्या हुने छैन त्यो नदीमा त्यस दिनमा म भित्र जान चाहन्छु म जान्दिन त्यो कहिले हुनेछ त्यो अझै पनि हुन सक्छ त्यसैले मलाई थाहा गर्न मदत गर्नुहोस् यो थाहा गर्न यी मानिसहरूलाई सहायता गर्नुहोस् र जब हामी आफ्ना हृदयले वास्ता नगरेको देख्छौ हो हामीले रेडियोमा एउटा असल सन्देश सुन्नलाई रमाउँछौ वा मण्डली जानलाई हामीले एउटा असल सन्देशलाई कदर गर्छौ हामी यसुको बारेमा बोल्न कहीँ पनि हिचकिचाउँदैनौ तर प्रभु पाप हाम्रो निम्ति एउटा बोझ हो र यसले हाम्रो आँखामा आँसु ल्याउँछ रोएर र कराएर र यसको विरुद्धमा खडा भएर सबै कुरा त्यो घृणित कुरा जुन यो सहरमा गरिएको छ प्रभु परमेश्वरको स्वर्गदूतले हामीमा यो देख्न सकेको होस् र हामीलाई चिन्ह लगाएको होस् प्रदान गर्नुहोस् प्रभु आउनुहोस् प्रभु येशु अब र हाम्रा हृदयहरू र तपाईँ हाम्रो बीचमा हुनुभएको साँचो चिन्ह दिनुहोस् ताकि यो पुस्ताको अन्त्य हुनुभन्दा अघि हामीले अन्तिम चिन्ह प्राप्त गरिरहेका छौं भनी हामीले जान्न सकौं र हामीले देख्दछौ यो नाजायजपन जब मानिस यस देशमा जिइरहेका छन् र अर्को पुरुषको श्रीमतीहरूबाट बच्चा जन्माउँदैछन् र साना केटीहरू सड़कमा र संयौं प्रत्येक वर्ष विद्यालयबाट निस्केर र किशोर अवस्थामा आमा बनिरहेका छन् र त्यहाँ कुनै सम्मान छैन र कसरी ती स्त्रीहरू बीच बनिरहेका छन् आफैमा चुरोट पिएर र रक्सी पिएर र टेलिभिजन र त्यस्तै कुराहरूले बाल बच्चाको मस्तिष्क भ्रष्ट बनाइरहेका छन् ओ प्रभु कहिलेसम्म यो रहिरहन सक्छ र तपाईँ एउटा पवित्र परमेश्वर ओ पिता आज म अचम्मको महसुस गर्छु कि केही तुरुन्तै गरिनु पर्छ प्रभु म जान्दिन के भन्नुपर्छ भने तर म प्रार्थना गर्दछु प्रभु कि हामीले के गर्नुपर्छ भने तपाईँले हाम्रो हृदयमा राखिदिनुहुनेछ यी कुराहरू प्रदान गर्नुहोस् प्रभु हामी ती माग्दछौ येशूको नाउँमा आमेन समय हातैमा छ प्रत्येक संवेदनशील मानिस जोसँग विचार छन् तिनीहरू जान्दछन् कि केही हुन आउँदैछ यो भवनमा त्यहाँ कोही पनि छैन जो राम्रो सोचमा छन् जान्दछन् कि यस संसार यही अवस्थाहरूमा रहिरहन सक्दैन हामी यसरी रहन सक्दैनौ मित्रहरू यहाँ एउटा पनि कुरा छैन तपाईँको पास्टर र भाइ भएको नाताले त्यहाँ एउटा पनि कुनै कुरा छैन यस बिहानीमा कि जसमा मैले तपाईँलाई येशु ख्रिस्ट बाहेक अरू केहीमा डोर्याउन सक्छु। त्यहाँ कुनै एउटा कुरा छैन जुन मैले जान्दछु। केवल ती कुराहरूमा विचार गर्नुहोस् जुन ऱ्याप्चर भन्दा अगाडि हुन आउनको निम्ति अगमाडी गरिएको छ। जति पनि कुरा मैले थाहा पाएको थिएँ त्यो गरिएर पूरा भइसकेको छ। तपाईँ भन्नुहुन्छ पशुको छापको विषयमा चाहिँ के हो त, त्यो त महासंकटको दिनमा हुन आउँछ। त्यो बेला मण्डली गइसकेको हुन्छ, बुझ्नुभयो? यसलाई छाप लगाइनु पर्दैन, यो गइसकेको हुन्छ, बुझ्नुभयो? चिन्ह लगाउने अहिले हुँदैछ, चिन्ह लगाइनु नै देखाउँदै गएको छ छाप। परमेश्वर तर्फ जाऊ, उहाँमा छिटो जाऊ। म सोच्छु यो बिहानीमा हामी यहाँ केही मिनटको लागि पर्खदै गर्दा र मलाई महसुस हुन्छ कि तपाईँ गर्नुहुन्छ, म तपाईँको भावना महसुस गर्न सक्छु। तपाईँहरू प्रत्येक विचार गर्न कोसिस गर्दै हुनुहुन्छ, ओ परमेश्वर मलाई खोज्नुहोस्। त्यही नै तरिकामा मैले पनि महसुस गर्छु। म जान्दछु कि यी सन्देशहरू जस्तो मित्र मानिसहरूमा लोकप्रिय छैन। तपाईँले तिनीहरूलाई निन्दा गर्नुहुन्छ र तपाईँ केवल तिनीहरूलाई तल पार्नुहुन्छ। कसैले त्यो गर्नु नै पर्छ। म इच्छा गर्छु कि यो अरू कोही भइदिए हुन्थ्यो, तर यदि यो मैले गर्नको निम्ति मेरो पक्षमा झर्छ भने, यदि म तुच्छ हुनपर्ने महिला हुनुपर्ने छ भने मलाई तुच्छ हुन दिनुहोस्। यदि म दाउदले भनेका थिए दुष्टको पालमा बस्नुभन्दा त परमेश्वरको ढोकी हुन मलाई मनपर्छ, त्यो सही हो। जे पनि परमेश्वरले तपाईँले गरेको चाहनुहुन्छ त्यो गर्नुहोस्, लाज नमान्नुहोस्। यदि त्यहाँ याद गर्नुहोस्, म जान्दछु कि त्यो महान कुरा हो भन्नुहुन्छ भाइ ब्रनम। तपाईँले भन्नुहुन्छ मात्रै आठवटा प्राण बच्नेछ, म जान्दिन कति बचाइनेछ, मैले तपाईँलाई भन्न सक्दिन। तर म एउटा कुरा भन्छु, यो जस्तो दिनमा तिनीहरू एकदम थोरै हुनेछन्। केवल सोच्नुहोस् त्यो दिनमा जुनमा उहाँ हुनुहुन्छ कतिजना जति बचाइएका थिए। नोहाको दिनको बारेमा सोच्नुहोस् र लोथको दिनलाई सोच्नुहोस् र ती सबैलाई उहाँले भन्नुभयो त्यस्तै नै मानिसको पुत्रको आउने दिनमा हुनेछ, किनकि ढोका कठिन छ र बाटो सागुरो छ। तपाईँले देख्नुहुन्छ, तपाईँ आफ्नै कारणले जाँदै हुनुहुन्छ उहाँसँग र त्यही नै सबै हो, बुझ्नुभयो? तर थोरैले मात्र भेटाउनेछन्। कतिजनाले त्यो सुसमाचारीय सत्य हो भनी विश्वास गर्नुहुन्छ? येशू ख्रिस्टले त्यसो भन्नुभयो, थोरैले मात्रै त्यो भेटाउनेछन्, केवल एकदम थोरैले, ती थोरै मध्ये एक हुनुहोस्। म जान्दछु त्यो कठिन छ, यो कठोर छ र यो भन्दा मलाई यसले कठिन बनाउँछ। तपाईँको निम्ति एउटा मानवीय प्रेम महसुस गर्छु, तर तपाईँलाई भन्नको निम्ति परमेश्वरको प्रेमले मलाई विवश बनाउँछ। अब त्यही पवित्र आत्माले अब्राहमको दिनमा कार्य गरेको थियो, त्यही आत्माले परमेश्वरको दिनमा कार्य गरेको थियो, त्यही कार्य आज यहाँ गर्नको निम्ति प्रतिज्ञा गरेको थियो, उहाँ यहाँ हुनुहुन्छ। अब यदि मैले तपाईँलाई सत्य भनेको छु भने परमेश्वर त्यो सत्यताको निम्ति बाध्य हुनुहुन्छ। यदि मैले मेरो वचन राखिन भने, यदि तपाईँले आफ्नो वचन राख्नु भएन भने तपाईँ आफ्नो वचनको पक्का हुनुहुन्न। अब मैले तपाईँलाई केही बाचा गरेको हुन सक्छु र मैले गर्न सकिनँ, तर म आउनेछु र भन्नेछु। यदि मैले तपाईँको केही ऋणी भयो भने र तपाईँबाट लुकाउँछु भने म एउटा पाखण्डी हुँ। यदि म आएर तपाईँलाई भन्छु भने म तपाईँको ऋणी छु, तर मैले तिर्न सक्दिनँ, तर मैले सक्दो प्रयास गर्नेछु, तब तपाईँ मलाई क्षमा दिनुहुन्छ र मलाई मदत गर्नुहुन्छ, बुझ्नुभयो? हामी सबैजना परमेश्वरको केही ऋणी छौँ, हामी उहाँबाट जीवनको ऋणी भएका छौँ। आउनुहोस् यो विषयमा हामी इमान्दार हौ, बाहिर हिँड्नुहोस् र भन्नुहोस् यस्तो नभन्नुहोस्, ठिक छ अब हेर्नुहोस् म प्रेस्बिटेरियन हुँ, म मेथोडिस्ट हुँ, म पेन्टिकोस्टल हुँ, म चर्च अफ गड हुँ, म नाजरिन हुँ, म पिलग्रिम होलिनेस हुँ। त्यसो नसोच्नुहोस्, त्यहाँ लाखौं जना नरकमा हुनेछ। तपाईँ ख्रिस्टमा एउटा इसाई बन्नुहोस्। कतिजनाले भन्नुहुनेछ भाइ ब्रनम मलाई प्रार्थनामा अहिले सम्झनुहोस्, म माथि उठ्न चाहन्छु। परमेश्वरले तपाईँलाई आशिष दिउन्। प्रभु तपाईँले तिनीहरूको हात देख्नुहुन्छ, समय यही छ। महान पवित्र आत्माले यस भवनलाई आज बिहानीमा स्तब्ध बनाएको छ, मैले तपाईँको उपस्थिति महसुस गर्न सक्छु। म जान्दछु तपाईँ यहाँ तपाईँको वचनलाई गौरव प्रदान गरेर आउनुभयो। म परमप्रभुले रोप्दछु र मैले नै दिनरात पानी हाल्छु, नत्र त त्यसलाई कसैले मेरो हातबाट टिप्ला। तपाईँले नै तपाईँको वचन एउटा उद्देश्यका साथ पठाउनुभयो र त्यसले त्यो गर्न पर्नेछ। प्रभु धर्मशास्त्रले भन्दछ कि तपाईँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। तिनीहरूले विश्वास गर्न सकेनन् तपाईँको दिनहरूमा तपाईँमा पवित्र आत्मा थियो भनेर, ती मानिसहरूले विश्वास गर्न सकेनन् र तपाईँले आफैलाई एउटा मानिस चोलामा हुँदा परमेश्वर बनाउनुभयो। जो तपाईँ कन्याकुमारीबाट जन्मेको परमेश्वरको पुत्र हुनुहुन्थ्यो, जो पृथ्वीमा आउनुभयो हामीलाई उद्धार दिनको निम्ति। र किनभने तिनीहरूले तपाईँमा परमेश्वरको आत्मा देखे, तिनीहरूले त्यसलाई फरक बनाउन कोसिस गरे र तपाईँले तिनीहरूलाई भन्नुभयो, प्रभु यो म होइन जसले यी कामहरू गर्दछ, उहाँ मेरो पिता हुनुहुन्छ जो ममा हुनुहुन्छ जसले यी कामहरू गर्नुहुन्छ। यदि तिमीहरूले अब्राहमलाई आफ्ना पिता भनी बोलाउँछौ भने अब्राहमले मेरा दिन देखे, निश्चय नै उनले देखे, जब उनी उहाँकै छेउमा उभिरहेका थिए, उहाँले ती कामहरू र चिन्ह गरेका थिए, उनले मेरो दिन देखे र आनन्दित भए। भन्नुभयो तिमीहरू भ्रममा परेका छौ किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। कसरी त्यो परमेश्वरले कन्यालाई पवित्र आत्माद्वारा गर्भधारण गराउनुभयो र एउटा छोरा ल्याउनुभयो एउटा कन्याद्वारा जन्माएर, र उहाँ आफै उहाँकै शक्तिको परिपूर्णतामा त्यो एउटा मानिस बास गर्नुभयो, र कसरी उहाँले त्यस शरीरबाट उही रगतलाई लिएर एउटा बलिदानको रूपमा र एउटा मानिसलाई शुद्ध बनाएर ताकि उहाँ आफै त्यसभित्र बस्न सक्नको निम्ति र उहाँको कार्य अन्त्यको समाप्तिसम्म गर्नको निम्ति, ओ परमेश्वर मानिसहरूलाई जागा उठाउनुहोस् यो देख्न सक्नको निम्ति प्रदान गर्नुहोस्, प्रत्येकलाई बचाउनुहोस् जसले आफ्नो हात उचालेका छन्, तिनीहरूको हृदय शुद्ध पारिदिनुहोस्। प्रभु मेरा हातहरू पनि माथि छन्, मलाई पनि शुद्ध पार्नुहोस्। ओ प्रभु यो एउटा सुधारको घर हो, यो त्यो स्थान हो जहाँ हामी धोइनु पर्दछ। यस बिहानी पवित्र आत्माले हामीलाई धुन दिनुहोस् र हामीलाई भ्रष्टताबाट धोइदिनुहोस्। हामी प्रार्थना गर्छौ प्रभु कि त्यहाँ एउटा पनि व्यक्ति छुटिने छैन यहाँबाट, तर तपाईँको आत्माद्वारा भरिएको होस्। र हुन सक्छ त्यहाँ एउटा पनि भावना बाहिरबाट नहुन सक्छ जब यो हुन आउनेछ, तर प्रभु भित्रपट्टि जानुहोस्, आवरण तान्नुहोस् र हामी के हौ देखाउनुहोस्। प्रभु प्रदान गर्नुहोस् र त्यसपछि हामीलाई तपाईँको आत्माद्वारा भर्नुहोस्, सत्य र शुद्ध हृदयसँग गर्नुहोस्, र यो सतावटको र कठिन परीक्षाको समयमा जसै हामी हिँड्दछौ तपाईँ हामीमा अझै मिठास र प्रिय भई बढ्नुहुनेछ। त्यो दिनको पर्खाइमा रहनेछौ जसै हाम्रा गालाहरूमा आँसु झरेर आउँछ यस सहरको पापको निम्ति। पवित्र आत्माले तल हेर्नु भएको होस् र भन्नुभएको होस् त्यहाँ एकजना छ जसलाई मैले छाप लगाउन सक्छु, ऊ मेरो हो उनी मेरी हुन्। प्रदान गर्नुहोस् प्रभु त्यो हामी मध्येमा पाउन सकेको होस्। हामी माग्दछौ येशु ख्रीष्टको नाउँमा, आमेन। दिनको अन्त्यतिर जब म नदीमा आए र दुःखको अन्तिम बतास चल्यो, त्यहाँ कोही पर्खिरहेको हुनुहुनेछ जसले मलाई बाटो देखाउनुहुनेछ। मैले यर्दन एक्लै तर्नुपर्ने छैन, मैले एक्लै यर्दन तर्नुपर्ने छैन। मेरो सबै पाप प्रायश्चितको निम्ति येशु मर्नुभयो। जब मैले अन्धकारलाई देख्दछु उहाँ मलाई पर्खिरहनु हुनेछ। मैले यर्दन एक्लै तर्नुपर्ने छैन, म उहाँलाई अहिले चिन्न चाहन्छु। मेरो हात लिनुहोस् अमूल्य प्रभु, मलाई अगुवाई गरि नै रहनुहोस्, मलाई खडा हुन दिनुहोस्, मलाई खडा हुन दिनुहोस् प्रभु। ती सबैको विरुद्धमा जुन गलत भनिन्छ, सबै कुरा जुन गलत देखिन्छन्, अरूले के भन्छन् त्यो कुराको मलाई वास्ता छैन, मलाई खडा हुन दिनुहोस् प्रभु। जब मैले गर्न सक्ने सबै गरिसके मलाई खडा हुन सहायता गर्नुहोस्, मेरो हात समाउनुहोस् र त्यसबाट मलाई तान्नुहोस् प्रभु। केही गर्नुहोस् मलाई खडा हुन दिनुहोस्। जब ती कुराहरू आउनेछन् र यस संसारको धन सम्पत्ति र यसको सबै वैभव र यसको महिमा, यस कुरामा मेरो आँखा अन्धो पारिदिनुहोस्, मलाई केवल उहाँलाई मात्रै हेर्न दिनुहोस् जो मेरो निम्ति मर्नुभयो। यदि यसले मेरा सबै मित्रहरू नै मैले चुकाउनु पर्छ, यदि यसले मसँग भएको सबै कुरा चुकाउनु पर्छ, त्यसले एउटै पनि अर्थ राख्दैन। म ती सबै वेदीमा आत्मसमर्पण गर्छु, त्यही नै हो, मलाई वफादार खडा हुन दिनुहोस्। र कुनै दिन जब सास मेरो सामने मेरो विरुद्धमा बतासिन्छ र म जान्दछु कि मेरो हृदय गएको छ र मेरा दिनहरू सिद्धिएको छ र मेरो समय सिद्धिएको छ र मेरो कष्टबाट मेरो स्थान निकालिएको छ, म यर्दन एक्लै तर्न चाहदिन। उहाँ त्यहाँ हुनुहुनेछ। हो, जब अन्धकार म देख्दछु उहाँ मलाई त्यहाँ पर्खिरहनु हुनेछ। मैले यर्दन एक्लै तर्न पर्ने छैन। यदि म अहिले उहाँको निम्ति खडा भए भने उहाँ मेरो निम्ति त्यस बेला खडा हुनुहुनेछ। म उहाँको निम्ति जिउनेछु जो मेरो निम्ति मर्नुभयो। त्यस बेला कति खुसी हुनेछ मेरो जीवन। त्यही तरिकामा म उहाँको निम्ति खडा हुन चाहन्छु। मलाई लाग्छ यहाँनिर बिमार मानिसहरू हुनुहुन्छ। के उहाँले केही कार्डहरू दिनुभयो? मैले बिर्सिए। के तिनीहरूले कार्डहरू दिनुभयो? कसैले प्रार्थनाको कार्ड पाउनु भएको छैन? म मात्रै पवित्र आत्मालाई पर्खिरहेको छु। यदि तपाईँले केवल विश्वास गर्नुभयो भने केवल विश्वास राख्नुहोस्, शङ्का नगर्नुहोस्। यदि परमेश्वरले मलाई तपाईँको समस्याहरू प्रकट गर्न सक्नुहुन्छ, त्यो जेसुकै हुन सक्ला, म जान्दिनँ। यदि तपाईँले आफ्नो हात उठाउनुहुन्छ भने तपाईँले मलाई चिन्नु हुँदैन र मैले तपाईँलाई चिन्दिन। तब यदि परमेश्वरले यहाँ प्रकट गर्नुहुन्छ भने के तपाईँ विश्वास गर्नुहुन्छ कि यो त्यही स्वर्गदूत हो जसले केवल विनाश हुनुभन्दा अगाडि सन्देश ल्याएको थियो? यो त्यही स्वर्गदूत हो जसले अर्को विनाश आउनुभन्दा अगाडि यो सन्देश ल्याएको छ? के तपाईँ यो विश्वास गर्नुहुन्छ? यदि तपाईँ गर्नुहुन्छ भने तपाईँको हात उचाल्नुहोस्। ठिक छ, ठिक छ, प्रभुले यो प्रदान गर्नुभएको होस्। उहाँ नजिकै बसिरहनु भएको छ। त्यहाँ अर्को एकजना हुनुहुन्छ जो मेरो नजिक बसिरहनु भएको छ, जो श्रीमती स्नाइडर हुनुहुन्छ यहाँ। उहाँ यो श्रीमती मर्फी हुनुहुन्छ यहाँ। उहाँको नाउँ के हो जो त्यहाँ बसिरहनु भएको छ? म तिनीहरूलाई जान्दछु। यो पुरुषलाई म चिन्दिन। मेरो लागि उहाँ एउटा अन्जान व्यक्ति हुनुहुन्छ, तर परमेश्वरले उहाँलाई चिन्नुहुन्छ। यदि परमेश्वरले अहिले प्रकट गर्नुभयो भने कतिजनाले जान्नुहुन्छ कि यो होइन? मलाई नहेर्नुहोस्, मेरो म केन्टकीको डाँडाको केटा बिल्ली हुँ। जति पनि सरोकार राख्छ त्यही नै हो। मसँग पर्याप्त शिक्षा समेत छैन। मेरो आफ्नै नाम पनि बल्ल तल्ल गाह्रोसँग लेख्न सक्छु। तर त्यहाँ एउटा कुरा छ जुन म जान्दछु, मैले उहाँलाई चिन्दछु, र त्यो त्यही नै सबै कुरा हो जुन जान्न म वास्ता राख्छु। अब मेरो व्याकरणमा कुनै पनि ध्यान नदिनुहोला र तपाईँले सोच्नुहोला कि यस बिहानीको मेरो प्रवचन पुरै रेखा वा सबै कुराबाट बाहिर थियो। एउटा समयमा तपाईँले बाइबलको रेखामा मिलाउनुहोस् र हेर्नुहोस् यदि तपाईँ शून्य निशानामा सही हुनुहुन्छ वा गलत। हेर्नुहोस् यदि तपाईँलाई फाइदा छ त्यसभित्र जब तपाईँ त्यसमा राख्नुहुन्छ। तपाईँको आफ्नै विचारसँग नमिलाउनुहोस्, तर उहाँले के भन्नुभएको छ त्यससँग मिलाउनुहोस्। बाटो कठिन छ, बाटो सागुरो छ, र त्यहाँ थोरै मात्रै छन् जसले त्यो भेटाउनेछन्। किनभने विनाशमा पुर्याउने बाटो फराकिलो हुन्छ र फराकिलो ढोकामा धेरैजना जानेछन्। लाखौं गुणा लाखौं त्यहाँ जानेछन्। 10 लाखमा एक नै सम्भावित बाटो हुन आउनेछ। त्यहाँ तपाईँ हुनुहुन्छ, त्यही नै हो जो उहाँले भन्नुभयो। अब उहाँले कहिल्यै त्यो संख्या दिनुहुन्न, तर उहाँले भन्नुभयो जस्तो नुहाको दिनमा थियो केवल 8 प्राण, जस्तो सोदोमको दिनमा भएको थियो त्यस्तै केवल 3 सबै मध्येबाट मात्रै 3 बाँचेका थिए आगोबाट, त्यस्तै नै हुनेछ। अब यदि कोही वास्तवमै आत्मिक छ भने म तपाईँलाई यहाँ बसिरहनु भएको व्यक्तिलाई हेर्नको निम्ति भन्दछु। उहाँले मलाई हेर्न सक्नेसम्मको एकहोरो हेरिरहनु भएको छ। उहाँले आफ्नो हात उचाल्नुभयो। मैले उहाँलाई चिन्दिन, कहिल्यै उहाँलाई देखेको छुइनँ, र मलाई उहाँको बारेमा केही पनि थाहा छैन। उहाँले मात्रै त्यहाँ बसी मलाई हेरिरहनु भएको छ। तर हेर्नुहोस्, उहाँले एउटा सम्पर्क बनाउँदै हुनुहुन्छ, उहाँले प्रार्थना गर्दै हुनुहुन्छ। अब त्यो सही हो। अब यदि प्रभुले मलाई भन्नुभयो भने त्यस व्यक्ति जो मबाट त्यति टाढा बसिरहनु भएको छ र यो हाम्रो पहिलो भेट हो र त्यहाँ उहाँ बस्नुभएको छ, यदि प्रभुले मलाई प्रकाश दिनुभयो भने के उहाँले मैले उहाँलाई चङ्गाई गर्न सक्दिनँ? मैले त्यो गर्न सक्दिनँ, किनभने परमेश्वरले पहिले नै त्यो गर्नुभएको छ। तर यसले तपाईँको विश्वासलाई बढाउँछ। सबैजनाले अहिले देख्नुहुन्छ उहाँ ठिक यहाँ हुनुहुन्छ, केवल उही आत्मा। र याद गर्नुहोस्, येशूले प्रतिज्ञा गर्नुभयो यो अन्तको समय भन्दा अगाडि यो सधैँ अन्तिम चिन्हको रूपमा भएको छ। केही दिन पहिले लियो र म सड़कमा बसिरहेका थियौं र हामीहरू मध्ये कोही बोल्दै थियौं र मलाई मनमा महसुस भइ नै रह्यो कि केही बदलाव आउनेवाला छ, एउटा बदलाव आउँदैछ। जब हामीले त्यसको बारेमा बोल्यौं, यो सेवकाईमा बदलाव होइन किनकि अब हुनै सक्दैन, तर यो ममा चाहिँ बदलाव हुनेछ। म सधैँ एउटा कमजोर व्यक्ति रहेको छु र मात्रै मानिसहरूलाई मलाई अगुवाई गर्नलाई दिन्थे र डोर्याउन दिन्थे र यो बाटो र त्यो बाटो पठाउन दिन्थे। प्रभुले गर भन्नुभएको कुरा यदि मैले धेरै समय अगाडि गरेको भए म आज भएको समस्यामा हुने थिइन। म आउने अर्को हप्तामा परमेश्वरसँग एक्लै हुन बाहिर जाँदैछु। हो श्रीमान, मैले स्वर्गबाट सुन्नु नै पर्दछ। म एउटा कमजोर व्यक्ति हुन चाहन्न। म मेरो आफ्नै प्रतिबद्धतामा खड़ा हुन चाहन्छु। एउटा मानिस यो ठिक उसको पछाडी आइ नै रहन्छ, उहाँ ठिक पछाडि बसिरहनु भएको छ, किनभने त्यो व्यक्ति विश्वास गर्दै हुनुहुन्छ, उहाँ वास्तवमै विश्वास गर्दै हुनुहुन्छ। मैले दर्शकहरूलाई जताततै हेरे र यो ठिक त्यही व्यक्तिको मा झर्दछ। उहाँको आवश्यकता छ, उहाँमा बोध छ, तर उहाँमा कसैको लागि बोध छ त्यो सही हो। तपाईँ कसैको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँको हृदयमा कोही हुनुहुन्छ त्यो सही हो, होइन त? त्यो एउटा तपाईँको साथी हो। यदि मैले तपाईँलाई भनिदिए भने कि त्यो साथीसँग के कुरा छ भनेर, के तपाईँले विश्वास गर्नुहुन्छ कि म परमेश्वरको दासु भनेर? उहाँ जडिया हुनुहुन्छ, त्यो सही हो। यदि त्यो सही हो भने तपाईँको हात उचाल्नुहोस्। के तपाईँ विश्वास गर्नुहुन्छ? यहाँनिर कसैले आफ्नो हात उठाउनु भएको छ, यहाँ पछाडि एकजना महिला हुनुहुन्छ, कोही हुनुहुन्छ? हो, तपाईँले मलाई चिन्नु हुँदैन। म तपाईँहरू सबैजनाको निम्ति एउटा अन्जान हुँ, मैले तपाईँलाई चिन्दिन, तर परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? तपाईँको हृदयमा के छ? यदि परमेश्वरले मलाई थाहा दिनुभयो भने के म उहाँको दास हुँ भने तपाईँले विश्वास गर्नुहुन्छ? सानी केटी, तपाईँको समस्या के छ भने त्यो सानो बच्चा हो, त्यो सही हो, र त्यस बच्चालाई उसको अनुहारमा रातो चिलाउने डाबर भएको छ। चिकित्सकले यसको विषयमा केही गर्न सक्दैन। तपाईँ एउटा अन्जान हुनुहुन्छ यहाँ, तपाईँ र तपाईँको प्यारो मान्छे त्यहाँ बसिरहनु भएको छ। तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँ को हो वा तपाईँ कहाँबाट आउनुभयो भने मलाई थाहा दिनुहुन्छ भने तपाईँ यो विश्वास गर्नुहुन्छ? यदि उहाँले गर्नुभयो भने बच्चाको चङ्गाईलाई तपाईँ स्वीकार गर्नुहुन्छ? ठिक छ, तपाईँ सोमरसेटमा फर्केर जान सक्नुहुन्छ, केन्टकीमा जहाँबाट तपाईँ आउनुभयो, र विश्वास गर्नुहोस् कि ऊ निको हुनेछ। रातो चिलाउने डाबरले तपाईँको बच्चालाई छोड्नेछ यदि तपाईँले विश्वास गर्नुभयो भने। जब मैले त्यो शब्दलाई उल्लेख गरे, कोही त्यो भवनको पछाडि त्यहाँ उभिरहनु भएको छ, जो सोमरसेट केन्टकीबाट हुनुहुन्छ, प्रार्थना गर्दै हुनुहुन्छ, जो मुटुको समस्यामा हुनुहुन्छ। तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले निको पार्नुहुन्छ? यदि तपाईँले यो तपाईँको सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ र परमेश्वरले निको र ठिक पार्नुहुन्छ भने विश्वास गर्नुहुन्छ भने, यहाँनिर म विश्वास गर्छु कि कसैको हात ठिक यहाँ सँगै माथि आएको छ, यहाँ ठिक यहाँ आएको छ। हो, मैले तपाईँको हात देखेको छु। के म तपाईँको लागि एउटा अन्जान व्यक्ति हुँ महिला? म तपाईँलाई चिन्दिन, हामीले पहिले कहिल्यै भेटेका छैनौ। के तपाईँ म उहाँको दास हुँ भने विश्वास गर्नुहुन्छ? तपाईँ विश्वास गर्नुहुन्छ? तपाईँको हृदयमा एउटा बोध छ वा कुनै कुराको छ? यदि परमेश्वरले मलाई प्रकट गर्नुभयो भने मलाई विश्वास गर्नुहुन्छ? तपाईँले विश्वास गर्नुहुन्छ यो उही आत्मा हो जुन ख्रिस्टमा थियो? तपाईँको श्रीमान त्यहाँ बसिरहनु भएको छ, उहाँले पनि उही कुरा विश्वास गर्नुभएको छ। के तपाईँले उही कुरा विश्वास गर्नुहुन्छ? यो तपाईँको सानी छोरीको बारेमा हो जो तपाईँको अर्कोपट्टि बसिरहेकी छिन्। त्यो सही हो, उसलाई क्यान्सर भएको छ, तर के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले उहाँलाई निको पार्नुहुन्छ भने? यदि तपाईँ विश्वास गर्नुहुन्छ भने हात उचाल्नुहोस्। ल, ठिक छ, तपाईँको हात बालिकामाथि राख्नुहोस्। प्रभु येशू, तपाईँको आत्माको उपस्थितिमा त्यो दुष्टलाई इन्कार गर्दछु जसले ती बालिकालाई मार्दैछ। म विश्वासद्वारा येशू ख्रीष्टको रगत त्यस हत्यारा र बालिकाको बीचमा स्थापित गराउँदछु, उसलाई जिउन दिनुहोस्। आमेन। परमेश्वरमा विश्वास राख्नुहोस्, शंका नगर्नुहोस्। यदि तपाईँले विश्वास गर्न सक्नुभयो भने सबै कुरा सम्भव छ। यदि तपाईँले विश्वास गर्न सक्नुभयो भने सबै कुरा सम्भव छ साँचो रूपमा। त्यहाँ पछाडि कसैले हात उचाल्नु भएको छ कुनै ठाउँमा? तपाईँ एकजना महिला उता अन्तिमतिर, तपाईँ विश्वास गर्नुहुन्छ कि म परमेश्वरको दास हुँ भने? म तपाईँलाई चिन्दिन, तपाईँले मलाई चिन्नुहुन्न। तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई तपाईँको समस्या के हो भने प्रकट गर्न सक्नुहुन्छ? के तपाईँ स्वीकार गर्नुहुन्छ कि येशु तपाईँको चङ्गाईदाता र जुटाउनु हुने हुनुहुन्छ भने? जे सुकै हुन सक्छ, यो जे पनि हुन सक्छ, तपाईँले तब विश्वास गर्नुहुन्छ त? ठिक छ, तपाईँको त्यो अतालिने रोग भएको थियो, त्यही नै तपाईँलाई भएको थियो। यदि त्यो सही हो भने तपाईँको पाउमा खडा हुनुहोस्। यदि त्यो हो भने केवल त्यो मानिसहरूले देख्नेछन् यो सत्य हो भने। ठिक छ, तपाईँलाई त्यसले अहिले नै छोड्नेछ। तपाईँ घर जानुहोस् र निको हुनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिउन्। तपाईँ पनि केन्टकीबाट हुनुहुन्छ, त्यो सही हो। तपाईँको छेउमा बस्नुहुने महिला पनि केन्टकीबाट हुनुहुन्छ, उहाँ पनि हुनुहुन्छ। मैले तपाईँलाई चिन्दिन, चिन्छु र, तर मैले भन्न सक्छु कि तपाईँमा केही खराबी छ। यदि मैले तपाईँमा केही खराबी छ त्यो भनिदिए भने तपाईँ ख्रिस्टलाई तपाईँको चङ्गाईदाता हुनुहुन्छ भने स्वीकार गर्नुहुन्छ? त्यो तपाईँको कम्मरमा छ। यदि त्यो सही हो भने तपाईँको हात उचाल्नुहोस्, धेरै माथि उचाल्नुहोस् ताकि मानिसहरूले देख्न सकुन्। ठिक छ, घर जानुहोस् र त्यसले तपाईँलाई छोडेको हुनेछ। तपाईँको विश्वासले तपाईँलाई निको पार्छ। म तपाईँलाई विश्वासलाई विश्वास गर्नुको निम्ति चुनौती दिदछु। यहाँ एकजना महिला हुनुहुन्छ, प्रार्थना गर्दै हुनुहुन्छ, उहाँको रुमाल उहाँको मुहारमा भएको पाएको छु। मैले तपाईँलाई चिन्दिन, परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ। तपाईँ जुलियट इलिनोइसबाट हुनुहुन्छ र तपाईँलाई ट्युमर भएको छ, त्यो वास्तवमै सही हो। तपाईँलाई अचम्म लाग्न सक्ला, हो उहाँ हुनुहुन्छ महिला रोसेल्ला ब्रट, त्यो सही हो। पर्खनुहोस्, उहाँले मलाई यो विषयमा भन्नुभएको थियो, तर उहाँलाई कहिल्यै थाहा थिएन कि मैले यस महिलालाई कहिल्यै चिनेको थिइनँ। त्यो साँचो हो, केवल महिलाको विश्वास बलियो थियो रहेछ। म तपाईँलाई एउटा कुरा भन्नेछु जुन तपाईँलाई थाहा छ तर मलाई थाहा छैन। तपाईँ त्यस पछाडि अन्तिमको कुर्सीमा बसिरहेको बच्चाको निम्ति प्रार्थना गर्दै हुनुहुन्थ्यो, त्यो तपाईँको बच्चा हो, त्यो सही हो। आमेन। मलाई थाहा थिएन भन्ने कुरा तपाईँ जान्नुहुन्थ्यो। त्यहाँ यो छ, यो पवित्र आत्मा हुनुहुन्छ। तपाईँ यो विश्वास गर्नुहुन्छ, तपाईँ यो स्वीकार गर्नुहुन्छ। यदि यो सही हो भने मैले के विषयमा भने, ढोका कठिन छ र बाटो साँघुरो छ, यो सही हो। येशु ख्रीष्ट परमेश्वरको पुत्र उहाँ ठिक अहिले यहाँ हुनुहुन्छ। जीवित परमेश्वरको आत्मा ठिक अहिले यहाँ हुनुहुन्छ। तपाईँले यो विश्वास गर्नुहुन्छ? त्यसो हो भने तपाईँलाई जानकारी दिन्छु कि म कोही पनि होइन चंगाई गर्नलाई। म एउटा चंगाईदाता होइन, तर परमेश्वरको आत्माले केवल मलाई चुन्नुभयो आफूलाई प्रकट गर्नको निम्ति। मसँग कुनै पढाइ छैन, मसँग कुनै कुराको ज्ञान छैन, तर यो उहाँको आत्मा हो जसले यसो गर्दछ। तपाईँले देख्नुहुन्छ र उहाँले तपाईँले यो जानेको चाहनुहुन्छ कि मैले तपाईँलाई सत्य कुरा भनिदिएको छु। यो सत्य हो कि येशु ख्रीष्टले तपाईँहरू प्रत्येकलाई ठिक अहिले निको पार्नुहुन्छ, यदि तपाईँले त्यो विश्वास गर्नुहुन्छ भने। अब मात्र यदि यसले किङस्टनमा काम गरेको छ भने, जहाँ मिसनरीहरू वा जो कोही पनि हुनुहुन्छ पछाडि, त्यहाँ किङस्टनमा यसले काम गरेको देख्नुभएको छ, हजारौं निको पारिएको छ। किन यसले यहाँ अमेरिकामा काम गर्दैन, जहाँ हामी जस्तो छौँ त्यस्तै आउँछौ? किन हामीले यो विश्वास गर्न सक्दैनौ? किनकि हामीले त्यो सानो चीजलाई पार गर्न सक्दैनौ। तपाईँ विश्वास गर्नुहुन्छ? तपाईँको हातहरू उचाल्नुहोस्। अब ती उही हातहरू तपाईँको छेउको एक अर्कामा राख्नुहोस्। उहाँलाई ठिक यहाँबाट मलाई प्रार्थना गर्न दिनुहोस् र तपाईँको हृदयमा कति पनि शंका आउन नदिनुहोस्। यसले सबै समापन गर्छ। ओ मेरो भाइ नेभिल, कसरी मैले इच्छा गरेको थिएँ, कसरी मैले प्रार्थना गरेको थिएँ, कसरी तपाईँले सोच्नुहुन्छ होला म मेरै पछाडि, म त्यस्तो छुइनँ। म जान्दछु कि म ठिक कहाँ छु। यदि मैले केवल यो सानो कुरा तपाईँमा ल्याउन सके भने, तपाईँ जान्नुहुन्छ कि येशु ख्रीष्ट परमेश्वरको पुत्र यस बिहानीमा यहाँ मानिसहरूको माझमा हुनुहुन्छ, ठिक अहिले उपस्थित हुनुहुन्छ, आफैलाई देखाउँदै हुनुहुन्छ। ठिक छ, तपाईँले भन्नुहुन्छ, भाइ प्रणाम, तपाईँले त्यो भन्नुभयो, कसरी मैले त्यो भने? म तपाईँलाई चिन्दिन, त्यहाँ अर्कै महिला हुनुहुन्छ जसलाई क्षयरोग भएको छ। तपाईँ निको हुनुभएको छ बहिनी, तपाईँलाई आशिष होस्। म माफी चाहन्छु, तपाईँले एउटा महिला जसलाई क्षयरोग छ उहाँसँग प्रार्थना गर्दै हुनुहुन्थ्यो, किनकि उहाँ खैरो कपालको शिर भएको महिला हुनुहुन्छ। हो, ठिक छ, यसलाई विश्वास गर्नुहोस्। ठिक छ, उहाँ यहाँ हुनुहुन्छ, यो उहाँको उपस्थिति हो। अब यहाँ उहाँले के भन्नुभएको छ? विश्वास गर्नेहरूमा यो चिन्ह हुनेछ, यदि तिनीहरूले आफ्नो हात बिरामीहरूमाथि राखे भने तिनीहरू निको हुनेछन्। उहाँले कसरी झुटो बोल्न सक्नुहुन्छ र? बुझ्नुभयो, यो उहाँमा होइन, यो ममा होइन, अब यो तपाईँमा हो। अब तपाईँ विश्वास गर्नुहोस्। म महिलालाई हेरिरहेको छु जो भर्खरै त्यहाँ पछाडि बस्नुभयो। उहाँमा धेरै विश्वास छ। उहाँ र उहाँको श्रीमान भर्खरै प्रभुमा नयाँ आउनुभएको हो। उहाँ ठिक यस सभामा बस्नुभएको थियो र एउटा चिरफार भएको थियो जुन चिकित्सकले उहाँमा अगाडि शल्य गर्न लागेको थियो र उहाँको बच्चा पनि जन्मन तयार थियो र चिकित्सकले त्यसपछि शल्य गर्नेवाला थियो, तर बच्चा जन्मियो र तिनीहरूले कुनै हर्निया भेटेनन्, त्यो सबै गयो। बुझ्नुभयो किन? किनकि उहाँ केवल त्यसरी बस्नुभयो, उनी कहिल्यै पनि त्यसरी त्यहाँ मञ्चमा हुनुहुन्न थियो। उहाँ केवल त्यहाँ पछाडि बस्नुभयो र यसलाई विश्वास गर्नुभयो। के यो सही हो श्रीमती ग्रीन? मैले यही विश्वास गर्छु, त्यहाँ पछाडि, त्यो सही हो। उहाँको हात हेर्नुहोस्। चिकित्सकले केही टुटेको समेत पाउन सकेका छैनन्, त्यो सबै गइसक्यो। किन? उहाँले विश्वास गर्नुभयो, केवल त्यहाँबाट निस्किनुभयो र भन्नुभयो यो ठिक भएको छ। अब तपाईँले पनि उही गर्नुहोस् र सबै कष्ट जुन तपाईँले पाउनुभएको छ त्यसले तपाईँलाई छोड्नेछ। परमेश्वर कसले सक्छ? कसले एउटा मानव शरीर केही पठाउन सक्छ? त्यो सर्पको टोकाईको मनोलीला जुन मानिसको पाउमा थियो, विषालु, उसलाई मर्नको निम्ति र त्यसले बन्द गर्न सक्छु र ठिक त्यही मर्न सक्छु कति धेरै उहाँले तपाईँको शरीरभित्रको बिमारलाई मार्न सक्नुहुन्छ किनभने त्यस व्यक्ति कति आपदमा थियो र उसलाई मद्दतको जरुरी थियो तपाईँमा पनि त्यो हुनुपर्छ यदि तपाईँमा त्यो भएन भने तपाईँ मर्नुहुन्छ अब तपाईँहरूको हात एक अर्कामा राख्नुहोस् तपाईँहरू आफ्नो लागि प्रार्थना नगरोस् तपाईँको छेउमा भएको व्यक्तिको निम्ति प्रार्थना गरिदिनुहोस् त्यो इसाई तरिका हो यो सिक्नुहोस् त्यो जसै तपाईँले अरूको निम्ति गर्नुहुन्छ तपाईँले ख्रिस्टको निम्ति गर्नुहुन्छ जब तपाईँ कसैको निम्ति असल बनिदिनुहुन्छ तपाईँ ख्रिस्टको निम्ति असल बनिदिनु भएको हुन्छ यदि तपाईँले कसैलाई दुर्व्यवहार गर्नुहुन्छ तपाईँले ख्रिस्टलाई दुर्व्यवहार गर्नुहुन्छ ओ यदि मैले यही मात्र जानलाई दिन सके भने यदि मैले केवल मानिसहरूले देख्न सक्ने बनाउन सके केमा मैले हेर्दैछु र के मैले अनुभव गरिरहेको छु र जे म जान्दछु जुन अहिले भइरहेको छ बुझ्नुभयो कसरी ख्रिस्टले यस बिहानीमा यस सन्देशलाई दिँदै हुनुहुन्छ ताकि ठिक मानिसहरूको हृदयसम्म पुर्याउनको निम्ति र त्यहाँ केही सिर्जना गर्नको निम्ति कुनै उत्तेजना होइन कुनै भावना होइन यो त्यसैसँग आउँछ तर त्यहाँ इन्कार गर्न नसकिने विश्वास सिर्जना गर्नको निम्ति जसले भन्दैन कि शत्रुलाई एक इन्ची देऊ अब उहाँले मेरो प्रार्थना सुन्नुहुनेछ उहाँले तपाईँको प्रार्थना सुन्नुहुनेछ मैले तपाईँहरू सबैको निम्ति प्रार्थना गर्दै गर्दा अहिले तपाईँ एक अर्काको निम्ति प्रार्थना गर्नुहोस् ओ प्रभु यो महान नाजुक पलमा हामी जान्दछौ कि यसले धेरैमा मृत्यु र जीवनको भिन्नताको अर्थ राख्ने गर्छ र म तपाईँको उपस्थितिमा कामदछु किनकि म जान्दछु प्रभु परमेश्वर कि मैले मेरो पूर्ण हृदयले प्रार्थना गर्नुपर्दछ म जान्दछु कि हुन सक्छ यदि आउने पाँच मिनटमा त्यहाँ कुनै पनि बिमार मानिस हाम्रो माझमा नभए तापनि कि यहाँ भएका प्रत्येक मानिसले जान्नेछन् कि तपाईँ यहाँ हुनुहुन्छ यहाँ तिनीहरू यस बिहानीमा खडा हुन्छन् प्रभु तिनीहरू मानिसहरूलाई हात उचाल्न दिनुहोस् जसले जान्दछन् कि मैले तिनीहरूलाई चिन्दिन र तिनीहरूको बारेमा केही पनि जान्दिन तर तपाईँको आत्माले तिनीहरूलाई जान्दछ तपाईँले तिनीहरूको हृदयको गुप्तको कुरा जान्नुहुन्छ अझै कति धेरै तपाईँले तिनीहरूको कष्ट र भोगाईलाई जान्नुहुन्छ त्यसैले प्रभु आज यो हुन दिनुहोस् अहिले नै तपाईँको आत्माले तिनीहरूको बिमार शरीरहरूलाई छुनुभएको होस् प्रदान गर्नुहोस् प्रभु तिनीहरूले एकले अर्कालाई प्रार्थना गरिरहेका छन् र म प्रार्थना गर्छु प्रिय परमेश्वर कि पवित्र आत्माले तिनीहरूमा यति वास्तविक बनाइदिनुहुनेछ कि तिनीहरूले अबबाट कहिल्यै पनि अविश्वास गर्ने छैनन् र त्यहाँ अर्को बिमार छ प्रभु जुन यो भौतिक शरीरको बिमार भन्दा कहीँ ज्यादा ठूलो छ जुन आत्मिक बिमार हो प्रत्येक हृदय खोलिन सकोस् प्रभु यो कसरी हुन सक्छ कि तपाईँ अब्राहमको छेउमा उभिनुभयो र त्यही कुरा गरेर देखाउनुभयो सारालाई भन्नुभयो जो तपाईँको पछाडि थिइन् धर्मशास्त्रले भन्छ कि पालभित्र उनी हाँसिन् र उनलाई तपाईँले भन्नुभयो र अब्राहमले त्यो एलोहिम हो भनी जाने जो महान परमेश्वर हुनुहुन्छ र केही मिनट पछि तपाईँ उसको दृष्टिबाट गायब हुनुभयो र प्रभु जब येशु खडा हुनुभयो र उही काम गर्नुभयो र भन्नुभयो तिमीहरूले अब्राहमलाई पिता भन्छौ र पनि तिमीहरू भन्छौ तिमीहरू धर्मशास्त्र जान्दैनौ भन्नुभयो तिमीहरू भ्रममा छौ तिमीहरू धर्मशास्त्र जान्दैनौ न त परमेश्वरको शक्तिलाई नै जान्दछौ र तिनीहरूले उहाँलाई बालजिबुल भने तर तपाईँले प्रतिज्ञा गर्नुभयो कि अन्तिम दिनहरूमा फेरि पनि तपाईँले आफ्नो आत्मा खन्याउनुहुनेछ अगमवक्ताले भन्नुभयो साँझको बेलामा त्यहाँ उज्यालो हुनेछ र आज हामी यहाँ छौ जब यो नाजायज संसार पापको मुनि गिर्दैछ जस्तो कि एउटा मातिएको मान्छे राति घर जाँदा हल्लिन्छ छिट्टै नै उसलाई बीचमा उडाइदिनेछ त्यहाँ ज्वालामुखीको धुलो समेत हुने छैन गाह्रोसँग त्यो छुट्टिनेछ र हामीले देख्छौ कि समय बित्दै गएको छ ओ परमेश्वर प्रत्येक शंका हामीबाट हटाइदिनुहोस् अहिले हामीलाई आवर्तन गरी चलाउनुहोस् आउनुहोस् पवित्र आत्मा तपाईँको महान पखेटाले पक्रनुहोस् ठिक अहिले यस सानो समूहमा चिन्तन गर्नुहोस् र आफैलाई तिनीहरूको हृदयमा भिजाउनुहोस् र तिनीहरूलाई थाहा दिनुहोस् कि तपाईँ दिव्य उपस्थितिमा हुनुहुन्छ भने कि त्यो तपाईँ हुनुहुन्छ म परम प्रभु हुँ जसले तेरो सबै रोगबाट चंगाइदिन्छु र हुन सकोस् कि तपाईँको उपस्थितिले तिनीहरूको हृदयमा केही गरेको होस् जसले तिनीहरूमा यस बिहानीमा यहाँबाट गएर तिनीहरूमा भएका सबै कुरा विश्वास गर्न सकुन् र सबै बिमारी र दुखी व्यक्ति निको भएका हुन् किनकि तपाईँको दासको रूपमा म यहाँ खडा हुन्छु र प्रत्येक दुष्टलाई हकार्दछु बिमारलाई निन्दा गर्दछु शैतानलाई इन्कार गर्दछु त हारेको छस् र त केही होइन तर एउटा छलकता होस् र हामी तपाईँको हातलाई यस बिहानीमा बोलाउँदछौ येशु ख्रीष्टको नाउँमा र उहाँको दासको रूपमा उहाँको वचन प्रचार गर्दै र मानिसहरूलाई सत्यता बताउँदै ताकि सही बनाउन र परमेश्वरको वचनसँग मिलाउन म तलाई इन्कार गर्दछु शैतान येशू ख्रीष्टको नाउँमा यी प्रत्येक मानिसहरूबाट निस्किजा जो चङ्गाई हुनको निम्ति टाढा र नजिकबाट आएका छन् त यस दर्शक र मानिसहरूबाट निस्किजा म जीवित परमेश्वरको शपथ खाएर भन्दछु र बाइबलले भनेको छ धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ र धेरै धार्मिक मानिसहरूको हात बिमारी माथि राखिएको छ यहाँ यस बिहानीमा ओ शैतान तैले तिनीहरूमा यो म हुँ भनी सोच्ने बनाउन खोज्छस् त्यसपछि तैले तिनीहरूबाट त्यो महिमा लिन्छस् तर यो परमेश्वर प्रतिको तिनीहरूको विश्वास हो तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् र त त्यहाँबाट निस्किनु पर्छ तिनीहरूको विश्वासद्वारा हुन्छ त्यसैले तेरो यात्रा यहाँबाट टाढा लि र त्यो बाहिरी अन्धकारतिर जहाँको त होस् म तलाई इन्कार गर्दछु येशू ख्रीष्टको नाउँमा परमेश्वरको बाइबलको अधिकारद्वारा मेरो आज्ञा जुन स्वर्गदूतद्वारा दिइयो अब जा येशू ख्रीष्टको नाउँमा र तिनीहरूलाई स्वतन्त्र छाडिदिए आमेन तपाईँको पूर्ण हृदयले विश्वास गर्नुहुन्छ कि तपाईँ निको हुनुभएको छ भने तपाईँको हात उचाल्नुहोस् भन्नुहोस् म अब येशू ख्रीष्टलाई मेरो चङ्गाईदाताको रूपमा स्वीकार गर्छु सबै छाया मबाट हराएको छ म अब उहाँलाई उहाँको पूर्ण शक्ति स्वीकार गर्छु उहाँको आशिषित उपस्थितिमा म उहाँलाई स्वीकार गर्छु मेरो विश्वासले तपाईँतिर हेर्दछ तपाईँ कलवरीको थुमा दिव्य मुक्तिदाता अब सुन्नुहोस् जसै म प्रार्थना गर्दछु मेरा सबै पापहरू हटाइदिनुहोस् न त कहिल्यै मलाई तपाईँबाट भड्केर टाढा जान दिनुहोस् अब आउनुहोस् हाम्रो हातहरू वास्तवमै उहाँको अगाडि मिठासपूर्ण रूपले उचालौ जब जीवनको अन्धकारको भुमरीमा म चल्दै थिएँ र मेरो चारैतिर दुःख फैलियो तपाईँ मेरो मार्गदर्शक बन्नुहोस् ओ परमेश्वर भोलि अन्धकार आज बदल्नुहोस् दुःख मेटाउनुहोस् डर हटाउनुहोस् न त कहिल्यै मलाई तपाईँबाट भड्केर टाढा जान दिनुहोस् अनुग्रहको धनी